پچھلے ہفتے جو ہوا تھا موضوع یہ مطلب اس پر اگر کوئی سوال ہے تو وہ بتائیں مطلب ورنہ پھر وہاں سے جو مطلب آگے جو ہے قدر کے اوپر ہوئی تھی گفتگو جو ہے مطلب ویلیو کے اوپر جو ہے مطلب تو اس پر جو ہے کوئی سوال اگر وہ تو بتائیں
جو فیل جو بہت ریلیونٹ ایشوز جو عام طور پہ میں بار بار بتا رہا ہوں کہ جو ڈسکشن میں آتا ہے وہ یہ آتا ہے کہ اگر کسی بھی میٹافیزیکل پوزیشن کو کسی مابعد الطبیعاتی پوزیشن کو آپ ویلیو کرتے ہیں وہ پریزیوم کرتے ہیں اور اس کے خاص کوئی علمیت آپ پیش کر دیں تو آپ سمجھتے ہیں کام ہو گیا. یعنی کہ ہم نے ایک مابعد الطبیعاتی ہمارا کچھ تصورات ہیں کچھ میٹافیزیکل پوزیشنز ہیں اور ان میٹافیزیکل پوزیشن کو ہم نے ایک علمیت کے ذریعے واضح کر دیا تو بس ہمارا کام پورا ہو. یہ میدان یہ نہیں ہے. بہت ساری چیزوں کو آپ حقیقت بھی مانتے ہیں, یعنی کہ میٹافیزیکل کنسیپشنز کے تھرو آپ بہت ساری چیزوں کو حقیقت مانتے ہیں اور وہ حقیقت ثابت بھی کر دیتے ہیں. حقیقت مان کر حقیقت ثابت کر دینا کافی نہیں ہوتا. اس حقیقت کی آپ کی نظام زندگی میں قدر کیا ہے, یہ زیادہ امپورٹنٹ ہوتا ہے. سب سے فنڈامنٹل ایشو ہوتا ہے قدر کا. تو ہمارے ہاں عام طور پر جو ریلیجیس ڈسکورس بھی ہے اور جو علمیت ہے اس کا یہ سارا زور اس پہ ہے کہ کسی طریقے سے ہمارے جو مابعد الطبیعاتی تصورات ہیں اس کی کوئی سائنٹیفک کوئی ریلیجیو سائنٹیفک ماڈرن کم ریلیجیس سائنٹیفک ایکسپلینیشن آ جائے اور وہ ایپسٹمالوجی اسٹیبلش ہو جائے. وہ ایپسٹمالوجی اسٹیبلش ہو جانے سے کیا ہو جائے گا, وہ حقیقت بھی آپ نے کسی چیز کو مان لیا اور اس حقیقت کا علم بھی آپ نے مان لیا. سوال یہ کہ وہ حقیقت اور وہ علمیت آپ کی زندگی کے اندر قدر کی سطح پر کہاں پر. تو جو چیز ہم نے پرابلمٹائز کی تھی وہ یہ کہ بہت ساری چیزوں کو آپ حقیقی بھی مانتے ہیں, آپ اس کی حقیقت سے انکار نہیں کرتے, اور اس حقیقت کو حقیقت ماننے کے پیچھے جو علمیت ہوتی ہے اس کو علم مانتے ہیں, لیکن اس علم کو قدر نہیں کرتے, اس حقیقت کو قدر نہیں دیتے, بلکہ قدر کسی اور چیز کو کرتے ہیں, کسی اور علمیت کو کرتے ہیں. تو کسی چیز کی علمیت پیدا ہو جانا گارنٹی نہیں کرتا اس چیز کی قدر کو بھی. یہ ہم نے پرابلم کیا تھا. اب ہم یہ بتائیں گے قدر ڈریون, یعنی کہ ویلیوز کی ویلیوز ڈریون فریم ورک جو ہوتا ہے وہ کس طرح سے فنکشن کرتا ہے اور کنٹمپرری سوسائٹی یا کنٹمپرری ورلڈ آرڈر کے اندر ویلیوز کہاں سے آتی ہیں.
اس میں جو ایک مطلب اصل ہے کہ جو مطلب طریقہ کار اس وقت ہے مطلب ہمارا ماڈرن ڈسکورس کے اندر کہ ہم حقیقت کو تو مانتے ہیں حقیقت یعنی اللہ تعالیٰ اور قرآن سنت وغیرہ, لیکن اس کو ثابت کرنے کے لیے ہم ماڈرن ڈسکورس استعمال کرتے ہیں. مثال کے طور پر جو ایک ڈسکورس ہے ڈومیننٹ سائنس کا جو مطلب کہ یعنی سائنس سے قرآن کی حقیقت سنت کی اہمیت کو ثابت کر دیا گیا ہے. نماز کیوں پڑھی جاتی ہے, کھڑے کیوں ہوتے ہیں بیٹھتے ہیں مطلب. اچھا اس جو ہے مطلب طریقہ کار کے نتیجے میں ممکن ہے کہ حقیقت ثابت بھی ہو جاتی ہو, جیسا کہ ذاکر نائک صاحب وغیرہ کرتے ہیں, بہت سے لوگوں کی سمجھ میں بھی آ جاتی بات, لیکن اس کے نتیجے میں جو ایک ابہام اور ایک بڑا تضاد پیدا ہوتا ہے کہ حقیقت کو ثابت کرنے کے لیے آپ نے جس علمیت کو استعمال کیا تو اصلاً جو ہے مطلب تسلط جو ہے وہ تو اس علمیت کا ہو جاتا ہے جس سے کہ حقیقت ثابت کی گئی, لہٰذا علمیت جو ہے وہ عائق ہو جاتی ہے اور حقیقت جو ہے وہ پس منظر میں چلی جاتی ہے.
جیسے ہم پہلے ہی بتا چکے ہیں کہ علمیت کا مابعد الطبیعات سے ایک ریلیشن شپ ہوتا ہے, یا علمیت ایک مابعد الطبیعات کو جنم دیتی ہے, یا تو آپ مابعد الطبیعات سے علمیت نکالتے ہیں یا علمیت سے مابعد الطبیعات نکالتے ہیں. یہ دو طریقے اختیار کیے گئے کلاسیکل فلاسفی کے اندر. وہ پہلے مابعد الطبیعاتی مسئلے کو لیتے تھے اور اس مابعد الطبیعات سے ایک علمیت نکالتے تھے. پہلے وہ کہتے تھے کہ انسان بنیادی طور پر ریشنل ہے اور پھر اس کے بعد ریشنلٹی کو ایک سورس آف نالج کے طور پر پیش کرتے تھے اور اس کے اندر جو آ جاتا تھا اسے قبول کر لیتے تھے علم کے طور پر, اور جو نہیں آتا تھا اسے اوپینین کہہ کے ٹائپ میں کر دیتے. modern philosophy نے کہا کہ نہیں پہلے میں یہ جاننا چاہتا ہوں کہ میرے علم کی حدود اور قیود کیا ہے, میں حقیقت کے سوال کو فراموش کروں گا, پہلے میں بتاؤں گا کہ حقیقت تک پہنچنے کے لیے سب سے قابل اعتماد ذریعہ علم کون سا ہے. تو انہوں نے پہلے علمیت کی بنیادیں تلاش کی اور پھر علمیت سے جو مابعد الطبیعات نکل سکتی تھی اس مابعد الطبیعات کو قبول کر لیا, اور جو مابعد الطبیعات اس علمیت سے ہمار نہیں تھی اس کو حقیقت ماننے سے ہی انکار کر دیا, یا کم از کم اس کو مشکوک سمجھ کر علم کے دائرے سے باہر نکال دیا اور کہا کہ ٹھیک ہے آپ اس کو بلیو کرتے ہو تو بلیو کی سطح پر رہے گی. نالج از اے جسٹیفائڈ بلیف, نالج ہم اسے کہیں گے جو کہ بلیف جسٹیفائڈ ہو جائے. اس تھیوری آف نالج سے یہ بلیف جسٹیفائڈ نہیں ہوتی, اس لیے ہم اسے علمی نہیں مانتے, علم کے دائرے میں نہیں آئے. ہم جو یہ سوال کر رہے ہیں وہ بالکل بیسک ایشو کو لے رہے ہیں, مثلاً یہ کہ حقیقت مان لینے کے باوجود وہ آپ کی زندگی میں قدر اختیار کرتا ہے یا نہیں. یہ زیادہ بنیادی سوال ہے کہ میں اگر اگزامپل دوں, ایک آدمی اسلام کے حوالے سے جو علم ہے موجود, جو ہمارے 1500 سال کی تاریخ میں جو علمیت ہمارے لوگوں نے کھڑی کر دی, جس طرح کی علمیت کی آپ اس پہ جتنے بھی کرٹیسزم کرنا چاہیں کریں, پورے پورے اسکول آف تھاٹ ہے, پورے پورے ٹریڈیشن وہ ہے نا, موجود ہے, وہ تو موجود ہے, لائبریریز کے اندر بھی موجود ہے, ادارے بھی موجود ہیں, لیکن جو نظام زندگی ہے وہ آپ کو کبھی بھی مجبور نہیں کرتا کہ آپ جا کر اس کو پڑھ لیں. اور کامیابی اور کامرانی اور ایک اچھی زندگی گزارنے کے لیے نظام زندگی آپ کو مجبور نہیں کرتا کہ آپ پڑھیں. کوئی آدمی اپنی انفرادی جدوجہد, اپنی تعلقات, اپنے اثرات, اپنے ماحول کی وجہ سے وہ اختیار کر لے تو کر لے, نظام زندگی اسے نہیں کہتا کہ وہ یہ اگر نہیں کرے گا تو پھر وہ ایک ریسپیکٹیبل لائف نہیں گزار سکتا. لیکن نظام زندگی کہتا ہے اگر تم نے انگریزی وغیرہ نہیں پڑھی, فرفر انگریزی تمہیں نہیں آتی, تو تم آگے نہیں جا سکتے, تم سول سروینٹ نہیں بن, سول سروینٹ بننے کے لیے ٹھیک ہے تمہیں مذہب مذہب کے بارے میں پتا ہو ٹھیک ہے, ایک اسلامیات کا پیپر ہوتا ہے کلیئر کر لو, اور اس میں بھی بتا دیتے ہیں کہ کس طرح کے لوگ پیپر چیک کرتے ہیں, وہ ان کی مرضی کی چیزیں لکھ دو بس, اور اصل میں تمہیں آنی چاہیے یہ کرنٹ افیئر, یہ وہ فلاں ڈھمکانا, ورنہ تم بیوروکریسی میں کوئی پوسٹ نہیں حاصل کرتے. بیوروکریسی میں گھسنے کی پری ریکوزٹ ہے کچھ اور ہے نا, وہ اگر تم نے نہیں کی تو کامیاب زندگی تم نہیں گزار سکتے, قابل اقتدار زندگی تم نہیں گزار سکتے جس کے اندر تمہارا اقتدار مضبوط ہو جائے اس دنیا کے اندر اور تمہاری ترقی میں امکانات. تو نظام بھی کمپیل کرتا ہے کہ ایک انسان اپنے بچہ پیدا ہونے سے پہلے اس کا نام لکھا دیتا ہے اسکول میں جا کے, اور بچہ چیختا ہے اور مائیں چیختی ہیں اور بچہ بھی روتا ہے اور مائیں بھی روتی ہیں, سب رو رو کے اس کو چھوڑ کے آتے ہیں اور روتے رہتے ہیں, اور پھر وہ روتے روتے نکلتا ہے, پھر روتا رہتا ہے پورے 15 سال 16 سال تک روتا رہتا ہے روتا رہتا ہے, لیکن وہ تمام ذلتیں تمام بدماشیاں وہ برداشت کرتا ہے, علم حاصل کرتا ہے, علم حاصل کر رہا ہے, اور پھر وہ علم حاصل کر کے کامیاب انسان بن جاتا ہے. اس کے نتیجے میں اگر وہ کچھ تھوڑا بہت جان لیتا ہے تو ہمارے ریچولز وغیرہ کے ذریعے اسلام وغیرہ کے بارے میں کچھ نہ کچھ جان لیتا ہے, اور اگر نہیں بھی جانے تو کیا فرق پڑتا ہے, کیا فرق کیا پڑتا ہے, مطلب یونیورسٹی گوئنگ اسٹوڈنٹس جو ہیں وہ جانتے ہیں کہ ان کو نظام زندگی کس قسم کے علم کو حاصل کرنے کے لیے کمپیل کرتا ہے. اس کا مطلب یہ تو نہیں ہے کہ 1500 سال میں ہمارے لوگوں نے کوئی علمیت ہی پیدا نہیں کی, تو نہیں ہے, وہ تو ہے موجود, جا کے پڑھ لو, ادارے بھی بنائے ہوئے, آپ کہو نہیں یہ ادارے ٹھیک نہیں, میں خود ہی پڑھ لو, خود ہی پڑھ لو, یہ بھی نہیں کہ انہوں نے کہا کہ نہیں ادارے میں نہیں جاؤ گے تو نہیں پڑھ سکتے, پڑھ لو نا تم, علم حاصل کر لو, حقیقت بھی مانتے ہو اس کو, تو آپ کہتے ہو کہ نہیں یہ حقیقت بھی ہے اور یہ علمیت بھی ہے, لیکن قدر تو میں نہیں حاصل کر سکتا اس معاشرے کے اندر اگر میں نے یہ نہیں کیا. تو اس کا مطلب یہ ہے کہ قدر کا تعین جو ہے وہ حقیقت کا تصور یا حقیقت کے تصور کو پریکٹس کرنے کی علمیت نہیں بلکہ کچھ اور چیز بھی ہوتی ہے بہت امپورٹنٹ, جو کہ ایکزیولوجیکل پلین پر فنکشن کر رہی ہوتی ہے, وہ کمپیل کرتی ہے بہت سارے لوگوں کو کسی ایسی علمیت پر, کسی دوسری علمیت کو فوقیت دینے پر. کبھی بھی دنیا کے کسی بھی معاشرے میں ایک علمیت نہیں رہتی. سوسائٹی میں مونولیتھک نہیں ہوتی دنیا میں, کئی علمیتیں اس کے اندر ہوتی ہیں, کئی ملٹی فیسٹس, کئی علمیتیں موجود ہوتی ہیں, اور ان علمیتوں میں سے آپ اس علمیت کو اختیار کرتے ہیں جو آپ کے خیال کے مطابق اقدار کی ترتیب میں آپ کے مقام کو بلند کرے گی. چوائس لیتے ہیں آپ, کہتے ہیں اچھا اس کو میں ایسا کرتا ہوں, ایمان کی سطح پہ چھوڑ دیتا ہوں اور اس علمیت کو میں اختیار کر لیتا ہوں. اس علمیت کو اختیار کرنے کے نتیجے میں میری قدر معاشرتی سطح کے اوپر اور سیاسی سطح کے اوپر اور سماجی سطح پر اور تہذیبی سطح کے اوپر بلند ہو جائے. اگر میں یہ علمیت, وہ علمیت میرے بنیادی سوالات کے جواب دیتی ہے, میرے حقیقت سے متعلق سوالات کے جوابات دیتی ہے نہیں دیتی, ایررلیونٹ. یہ اس سے کیا مطلب ہے, آپ کا کیا خیال ہے کہ اکنامکس میں ماسٹرز کرنے کے نتیجے میں آپ کے بنیادی جو سوالات ہیں اس کے جوابات مل جاتے ہیں؟ الٹیمیٹلی بالکل سسپینڈ کر دیتی ہے اکنامکس, سارے فنڈامینٹل کوشچن کو سسپینڈ کر دیتی ہے. وہ کہتے ہیں ابھی بول رہا اس کو کہ کیا میننگ آف لائف وغیرہ کیا, یو آر بیسیکلی پلیزر سیکنگ اینیمل. وہ امپلیسٹ ہوتا ہے, ایکسپلیسٹ نہیں ہوتا, امپلیسٹ ہوتا ہے ڈسکورس کے اندر. اور وہ کیا بظاہر ایسا پیش کرتے ہیں, یہ تو ایک ٹیکنیکل چیز ہے کہ ڈیمانڈ اینڈ سپلائی کے لاس کیسے ہوتے ہیں اور اکانومیٹرکس کیسے فنکشن کرتی ہے, یہ ایک ٹیکنیکل چیز ہے. اٹ ڈائریکٹلی ڈز ناٹ افیکٹ دی کوشچن کنسرننگ یور ریئلٹی, ڈز ناٹ ڈائریکٹلی کوشچن دی ایڈریس دی کوشچن کنسرننگ واٹ از دا میننگ آف لائف. لیکن اس علمیت میں جب تم جاتے ہو تو کیا میننگ آف لائف طے نہیں ہو جاتے؟ اکنامکس میں ماسٹرز کرنے کے بعد اور اکنامکس میں ڈیولپمنٹ اینڈ اکنامکس میں پی ایچ ڈی کرنے کے بعد تمہارے کیا خیال میں میننگ آف ایگزسٹنس کے اوپر کوئی اثر ہی نہیں پڑتا؟ یا فزکس میں کرنے کے نتیجے میں کوئی میننگ آف لائف میں کوئی فرق ہی نہیں پڑتا؟ سب پڑتا ہے. آپ یہ کہتے ہو کہ میں ایک اچھا فزسٹ بھی ہو سکتا ہوں لیکن میں ایک اچھا مسلمان بھی ہو سکتا ہوں, لیکن وہ اچھا مسلمان پریکٹس کی سطح پہ ہوگا نا, علمیت کی سطح پہ تو نہیں ہوگا. کوئی بھی آ کر اس کو کچھ بھی بول دے وہ کہتا ہے ہاں یہی ٹھیک ہے. تو بتانے کا مطلب یہ ہے کہ علمیت کی سطح پر آپ نے جس چیز کو قابل قدر سمجھا اس میں محنت کی آپ, اور جس چیز کو آپ نے قابل قدر نہیں سمجھا اس میں محنت نہیں کی. اس نے کہا محنت کیے بغیر ہی گزارا ہو جاتا ہے تو کیا ضرورت ہے مجھے؟ آپ اپنے بچے کو جو مولانا صاحب قرآن شریف پڑھانے آتے ہیں اس کا انتظام کرنے دینا کافی ہوتا ہے نا, اور تو اس سے زیادہ آپ کیا کر سکتے ہو؟ نماز پڑھنا بھی وہ سکھا دیتے ہیں اور چھ کلمے پڑھا دیتے ہیں اور یہ وہ قرآن شریف کو پڑھنا سیکھ لیتا بس دیٹس اٹ. لیکن آپ اس کی پوری زندگی جس چیز پہ لگاتے ہیں وہ تو مارکیٹ ڈریون ویلیوز ہے نا, وہ تو بنیادی طور پر مارکیٹ. وہ کہتے ہیں یہ نہیں کرے گا تو دنیا میں کیا کرے گا, کیا کرے گا, یہ نہیں کرے گا تو کیا کرے گا, کیسے کرے گا. تو اس کا مطلب یہ ہے کہ یہ کوئی انڈیویجول ایکٹیویٹی نہیں ہے جو ہم بتا رہے ہیں. ہم یہ بتانا چاہتے ہیں کہ بنیادی طور پر ویلیو کوئی انڈیویجول چوائس نہیں ہوتی, یہ کلیکٹو فنومینا ہے. میں کسی چیز کو انفرادی حیثیت میں قدر نہیں دیتا بلکہ خاص قسم کی اجتماعیت میں قدر دیتا, اور وہ قدر جو ہوتی ہے بنیادی طور پر صرف انٹریکٹیو نہیں ہوتی بلکہ اس کے پیچھے کچھ ادارے ہوتے ہیں, انسٹیٹیوشن بن جاتے ہیں, کچھ انسٹیٹیوشنل سٹرکچر ہوتے ہیں جو انکلکیٹ کرتے ہیں, لوگوں کو اکوموڈیٹ کرتے ہیں, لوگوں کو پنش کرتے ہیں, لوگوں کو سپریس کرتے ہیں, لوگوں کو ریپریس کرتے ہیں جو ان اقدار کو اختیار نہیں کرتے, اور ویلیو کرتے ہیں کچھ لوگوں کو جو ان اقدار کو ویلیو کرتے ہیں. تو بنیادی طور پر آپ اگر یہ سمجھتے ہیں کہ میرے پسند اور ناپسند سے میں اس چیز کو اچھا سمجھتا ہوں اور اس چیز کو برا سمجھتا ہوں اور اس چیز کو جائز سمجھتا ہوں اور اس چیز کو نہ, یہ تو ہمیشہ میرے پاس چوائس رہتی ہے, تو پھر اس کا مطلب ہے آپ انڈر اسٹیمیٹ کرتے ہیں کمپلیکسٹی آف ماڈرن وے آف لائف. ماڈرن وے آف لائف میں آپ کو تو پتا بھی نہیں چلتا کہ قدر دینا ہے کیسے شروع کیا آپ نے, اس چیز کو قدر کیسے دینا شروع کی آپ نے. جیسے ہمارے گھر میں جب ٹیلی ویژن چلتا تھا تو میں بتایا بھی یہاں پر کئی بار, ہمارے ابا جب تھے گھر پہ جو جب ان کی حکمرانی تھی تو ٹی وی پہ اگر کچھ بھی آ رہا ہو, اذان آ رہی ہوتی تو ٹی وی بند ہو جاتا, اگر ٹی وی آپ دیکھ رہے ہیں کوئی بھی وقت ہے اور ٹی وی بند ہو جاتا تھا, اس کے بعد آپ کو نماز پڑھنی ہوتی تھی اور نماز پڑھنے کے لیے سب جایا جاتا, جتنے بھی مر گئے گھر کے بچے وہ جاتے تھے. اس کے بعد میرے والد چلے گئے دبئی اور میرا بڑا بھائی نے ٹیک اوور کر لیا, تو اس کے بعد یہ ہوتا تھا کہ جب بھی ٹی وی پہ جو بھی پروگرام کھا رہا ہوتا تھا, آواز بند کر دیا جاتی تھی, سب آواز بند کر دیتے, جب تک اذان آ رہی ہے سب آواز بند کر دیتے اور سب دیکھتے رہے, وہ تینوں بھائی بیٹھ کے دیکھتے تھے. پھر جب اذان ہے احترام کا ہی, اس کے بعد جب ہم آئے اور ہمارے ہاتھ میں آیا, بھائی گھر پہ نہیں ہوتا تھا, تو جب گانا یہ وہ اس طرح کی کوئی میوزک وغیرہ آئی تو پھر آواز دے, لیکن اگر گفتگو ہو رہی ہے باتیں واتیں ہیں یہ وہ تو پھر وہ دیکھتے. تو مطلب یہ کہ اب آپ کہیں کہ یہ جو ہے یہ اس لیے ہوا کہ یہ لوگ سب بد کردار ہو گئے یا یہ لوگ سب گناہ گار ہو گئے یا یہ لوگوں کی اخلاقیات جو تھی وہ, تو آپ کے خیال نہیں کیونکہ انڈیویجول ایونٹ ہے کہ یہ کوئی انڈیویجول ایکٹیویٹی کے نتیجے میں یہ سب کچھ ہوا ہے, اس کے نتیجے میں پورا نظام زندگی تبدیل ہوا. اس نظام زندگی کی تبدیلی کے اندر کئی ادارے موجود ہیں, کئی ادارے موجود ہیں. اظہر کی نماز کے وقت بالکل اذان کے وقت ہی کارٹون آتا تھا, تو آپ کے خیال میں یہ جو کارٹون کا ٹائم طے کیا جاتا ہے کون کرتا ہے یہ ٹائم طے, اور کتنے بچے اس قابل ہوں گے کہ وہ یہ کر سکیں, یعنی کہ جب ان کی پسند کا ایک کارٹون آ رہا ہے اور وہ بہت چھوٹا سا کارٹون ہوتا ہے, جیسے شروع ہوتا تھا فوراً ختم ہو جاتا تھا, تو اس کے چکر میں ہم پوری سندھی خبریں سنتے تھے, سندھی خبروں کے فوراً بعد آتا تھا اور پلک جھپکتے ہی ختم ہو جاتا, تو ہم لوگوں پوری پوری سندھی خبریں حفظ ہو گئیں اور بہت اچھی سندھی ہو گئی ہماری, امپروو ہو گئی وہ دیکھ دیکھ کے اس کے بعد. اور اس کے کارٹون کے فوراً بعد ایک پروگرام آتا ہے واؤ سواؤ, وہ بھی ہمیں پتا تھا اس میں اب وہ آ کے کیا کہے گا, کیوں کبھی کبھار ہم سمجھتے ہیں کہ سندھی خبریں ہیں حالانکہ وہ پروگرام شروع ہو چکا. تو بتانے کا مطلب یہ کہ آپ اگر اس کو سمجھتے ہیں کہ یہ ایک ایونٹ ہے تو یہ ایونٹ نہیں ہے, یہ ایک پورا نظام زندگی ہے جس کے نتیجے میں یہ انکلکیٹ ہوتا ہے. اور یہ ٹیلی ویژن چلتا کیسے ہے, اس کے پیچھے کیا نظام زندگی ہے, اس ٹیلی ویژن کی لائف لائن کہاں سے آتی ہے, ریسورسز کہاں سے جنریٹ ہوتے ہیں, وہ کہاں سے آتے ہیں, اگر آپ ان سب چیزوں کو کنیکٹ کریں تو پھر آپ کو پتہ چلے گا یہ پورا ویلیو اسٹرکچر ہے, پورا کا پورا ایک آرگینک ہول ہے. اب آپ کو اس میں کوئی بھی ویلیو گزر دوں گا, کوئی بھی ویلیو نہیں گزر سکتا, اس کے اندر وہی ویلیو سروائیو کریں گی جو اس نظام زندگی سے کمپیٹیبل ہے, اور اگر آپ اس میں کوئی دوسری ویلیو گزریں تو وہ ایک زو کی طرح ہوگی, جس طرح چڑیا گھر ہوتا ہے نا, جس طرح شہر کے اندر ایک چڑیا گھر تم کھول لیتے تو جنگل تھوڑی ہوتا ہے. اب آپ کہوں میں یہ جنگل ہے, شیر گھوم رہا ہے اور بندر لٹک رہے ہیں اور مرغا بھی ہیں, تو آپ نے ایک زو بنا دیا, جس طرح ایک زو ہوتا ہے اس طرح وہ ویلیو ایک زو کی طرح ہوتی ہے, ایک ڈیکوریٹڈ پیس کی طرح, وہ فنکشنل تھوڑی ہوتی ہے, وہ کوئی اپنی قدر مسلط تھوڑی کر سکتے, جنگل کا قانون تھوڑی نافذ کر سکتا ہے شیر, اس کو کوئی چنے کھلا رہا ہے, کوئی کچھ کھلا رہا ہے, وہ انتظار کرتا ہے مجھے کیا کھانا دیں گے کب دیں گے, کوئی گھومتا رہتا ہے, ہنستے ہیں اس کے اوپر, کچھ اس سے ڈرتے ہیں, ہاں اس ویلیو کی حیثیت ایک زو کی طرح ہوتی ہے. زو ویلیوز کین ناٹ بی شون, اٹ کین بی ایکسپیرینسڈ. ویلیوز دکھائی تھوڑی جاتی ہیں, میں اپنی ویلیو دکھانے آ رہا ہوں, آئیے اب ہم آپ کو پاکستان کی ویلیو دکھاتے ہیں, ٹی وی پہ دکھاتے ہیں پاکستان کی ویلیو, کیسے دکھاؤ ٹی وی پہ کہ لوگ پنجاب کے لوگ کس طرح ناچتے ہیں, سرحد کے لوگ کس طرح ناچتے ہیں, یہی ہے نا, یہ دیکھا نہیں, اور وہ صدر نے جو ہے ان کے ثقافتی میلہ, ثقافتی میلے میں کیا ہوتا ہے, وہ کوئی گھوڑے پہ آ گیا, کوئی بوڑھی پگڑی باندھ کے آ گیا, کوئی دھوتی پہن کے آ گیا, کوئی وہ ڈبڈبیاں لے کے آ گیا, یہ ہم نے اپنا ثقافت کا مظاہرہ کیا. ثقافت دیکھیے, ثقافت اس طرح دکھائی جا سکتی ہے. ثقافت زندگی کے اندر ہوتی ہے, ہڈیوں کے اندر اتری ہوئی ہوتی ہے, اس کی اسٹرینتھ باہر والے کو پتا ہے. آپ کی ثقافت کی اسٹرینتھ جو ہے وہ جیسے کا اسٹرن سے جا کے پوچھو, جیسی کا اسٹرن کہتی ہے امریکن سے یہ مردوں کو مت آنے دو یورپ میں, امریکہ کے اندر یہ جب آتے ہیں تو اپنے ساتھ بیگیج لے کے آتے ہیں, یہ کیری دیئر بیگیج الانگ وتھ دیم, کیوں, کیونکہ جب وہ مرد آتا ہے امریکہ تو وہ اپنی ویلیوز سے نفرت نہیں کرتا, وہ کہتا ہے کہ میں کیوں, کیونکہ وہ جو ویلیو اسٹرکچر ہے وہ شوونسٹک ہے, وہ کہتا ہے جاؤ جاؤ کھانا لے جاؤ, یہ بچوں کو دیکھو, یہ کرو, باہر نہیں جاؤ گی, ذرا. تو وہ مرد جو ہے वैल्यू स्ट्रक्चर जो है उसका रिलीजियस वैल्यू स्ट्रक्चर वो मेल डोमिनेशन को सपोर्ट करता है, इसलिए अपनी वैल्यू से नफरत नहीं करता इसका। तो जब अमेरिकन वैल्यूज ओपननेस को देखता है ना, कहता है गंदा है, गलत है, ये सब गलत, ये गलत, ये गलत, ये गलत, हाँ पैसे अच्छे हैं, डॉलर अच्छे हैं, लेकिन ये सब गलत, ये सब गलत, ये सब, ये गंदा, ये गलत, ये गलत। और अगर गोरी से शादी कर लेता उसको ही कहता ये गलत, ये गलत, ये गलत, हालांकि वो बिल्कुल मजहबी नहीं होता, मजहबी नहीं होता, वो शराब भी पीता है, लेकिन कंडेम करता है उन वैल्यूज को। क्यों? क्योंकि जो उसके अंदर उसकी हड्डियों में उतरा हुआ है सपोर्ट देता है उसको, लिहाजा कन्वर्ट कर लेता है हमारी औरतों, बदमाश होता है, अपनी वैल्यू माशरे में इज्जत नहीं, इज्जतदार नहीं होता, काबिल कदर नहीं होता, लेकिन हमारी वैल्यूज को कंडेम करता है। क्यों? क्योंकि वो ओपननेस उसकी तहजीब जो उसके अंदर आई है उसको क्वेश्चन करता है, लिहाजा वो हमारी औरत को कहता है ये इस तरह के कपड़े तुम नहीं पहनोगे, वो कहती मैं कब पहनूंगी, तो अच्छा ठीक है फिर मैं अपने बच्चों को लेकर वापस जाता हूँ, तो हमारे बच्चों को लेकर वापस चला जाता है, ज्यादा औरत को तलाक दे देगा। तो ये इतना बदमाश है, और फिर जब उसके पैर वैर कट जाते हैं और गोरी काबू में नहीं आती तो यहीं पर किसी काली से शादी कर लेता। तो ये रहते हैं मर्द बदमाश, ये आते हैं अपनी वैल्यू कैरी करते हैं, दे कैरी देयर बैगेज अलॉन्ग विद देम। औरत जो होती है यूनिवर्सिटी उसको कहते हैं कि पर्दा करो, ये करो, वो करो, वो कहते हैं क्या मुसीबत है भाई, जब अमेरिका आती है कहते हैं कोई पर्दा नहीं करे, जो आपकी मर्जी आए वो करें। तो कहती है हाँ ये तो बड़ा अच्छा, तो फ्रीडम वो इंजॉय करती है, जैसे स्टैन का ये फैन, उसे पता नहीं पाकिस्तान की औरत मर्द से ज्यादा ऑर्थोडॉक्स होती है, उसे पता नहीं, अल्लाह का शुक्र है कि नहीं पता। तो वो कहती है कि वो जब आती है औरत, तो पहली बात है कि कौन सी औरत चली जाती है, कितने फीसद घरानों की औरतें चली जाती हैं, जो जाती हैं वो वैसे ही कटी भी होती हैं, तो वो चली जाती हैं, तो वो कहती हैं हाँ ये गंदा, ये भी गंदा, अपनी वैल्यूज के मुकाबले में वेस्टर्न वैल्यूज वैल्यूबल लगती है, लिहाजा वो इख्तियार करती है। तो जब अमेरिकन मैन से वो शादी करती है, अगर शादी करती है, तो उसके उस कल्चर के अंदर मर्ज होने के इम्कान ज्यादा होते हैं बनिस्बत के मर्द के। मैं सिर्फ ये बता ये रहा हूँ कि आप अपनी वैल्यूज को टूटने में सदियों लगती हैं, एक दो दिन में थोड़ी टूटती है, हजारों साल लगते हैं वैल्यूज को टूटने में, लेकिन वैल्यूज को बनाने में भी हजारों साल लगते हैं, एकदम से नहीं बनती, कल से हम सब लोग शरीफ हो जाएं और ऐसा नहीं हो, फौरन से शरीफ नहीं हो जाते। और शराफत से आपकी क्या मुराद है ये भी तो आप बताएं, शराफत से आपकी मुराद क्या, लिबरल शराफत है, शराफत से आपकी मुराद सोशलिस्ट शराफत है, शराफत से आपकी मुराद नेशनलिस्ट शराफत है, शराफत से आपकी मुराद फेडरलिस्ट शराफत है, कौन सी शराफत, किस तरह के शरीफ हो? हो सकता है कि जो फासिस्ट शरीफ हो वो तो लिबरल शराफत के मुंह पे धब्बा है। तो बताने का मतलब ये कि पहली बात जो मैं आपको बता रहा हूँ वो ये कि आम तौर पर लोग ये समझते हैं, जो पढ़े लिखे लोग होते हैं वो कहते हैं कि मैं अगर किसी हकीकत की इल्मी तौजीह पेश कर दो तो मसला हल हो जाए। ओ भाई मसला वसला नहीं खत्म हुआ, बहुत सारी चीजों की हकीकत को और उसकी इल्मी तहजीब को आप मानते हैं लेकिन आपकी जिंदगी में उसकी कोई अहमियत नहीं, कोई अहमियत ही नहीं। अगर फर्ज किया कि एक आदमी को आपने कि भाई ये जो चीज है ये एक हकीकत है, ये एक हकीकत है, ये फिजिकल है, ये एग्जिस्ट करती है अपने एग्जिस्टेंस के लिए, अपने ऊपर डिपेंड करती है, और इसको बनाने का ये तरीका है। देखो कहते भाई मुझे तो किसी से बात ही नहीं करनी, मैं क्या करूं इसका मैं क्या करूं, मुझे है ही नहीं कोई मेरा। बोले नहीं शायद कभी तुम्हें जरूरत पड़ जाए। बोले हाँ जरूरत पड़ जाएगी तो खरीद लूंगा, मैं इसे जानूं क्यों कि ये क्या है और क्या ये हकीकी है या गैर हकीकी, ना मुझे इसको जानने की जरूरत है, ना मैं इसकी हकीकत को क्वेश्चन करता हूँ, ना एक्सेप्ट करता हूँ, ना रिजेक्ट करता हूँ, इररेलेवेंट है मेरे लिए। और अगर मैं इसे इख्तियार कर लूंगा तो कितने लोग हैं जिसे अपनी जिंदगी में इसको बरत रहे हैं और उनको इसकी एपिस्टेमोलॉजिकल फाउंडेशन का, इसकी साइंटिफिक मेथोडोलॉजी का, इसकी टेक्नोलॉजिकल फाउंडेशन का पता है, इसको इस्तेमाल करने, इसको कदर करने के लिए क्या ये जानना जरूरी है कि इसकी इल्मियत क्या है इसके, इसे भी इसके बाप को नहीं पता होती जो इस्तेमाल कर रहे हो। तो किसी चीज को बरतने के लिए ये किसने आपको बता दिया कि पहले उसकी इल्मियत को जानो, जरूरी थोड़ी है कि किसी بے شمار چیزوں کو آپ اپنی زندگی میں برتتے برتتے انتقال کرتے ہیں, کب بھی آپ کو نہیں پتا چلتا وہ کیا. آپ کو یہ تک نہیں پتا چلتا کس طرح اس نے آپ کو اندر سے کھا لیا, گول لگا دیا, آپ کو برباد کر دیا, انٹرنلی ایکسٹرنلی سائیکولوجیکلی مینٹلی آپ کو کچھ نہیں پتا ہوتا. کیوں؟ کیونکہ آپ نے کبھی اس کی طرف اس طرح توجہ نہیں دی, لیکن قدر آپ اس کو کرتے ہو. تو قدر کرنے کے لیے کسی چیز کی علمیت کو جاننا ضروری نہیں, قدر کرنے کے لیے کسی چیز کو حقیقی ماننا یا غیر حقیقی ماننا ضروری نہیں. مثلاً ایک آدمی کا کیریکٹر ہے, ایک آدمی نے ایک کیریکٹر کیا فلم کے اندر, فکشن ہے نا بھائی, حقیقت توڑی ہے. لوگ اس طرح کے کپڑے پہننے شروع کرتے, اس طرح کی شکل بنا لیتے, اس طرح سے بولنا شروع کر دیتے, اس طرح کے نام رکھنے شروع کر دیتے, مندر بنا کے بیٹھ جاتے. وہ تو کیریکٹر ہے, کچھ بھی نہیں ہے. وہ تو کہیں پر بھی ایگزسٹ نہیں کرتا, بلکہ وہ آپ کا پورا لنگوسٹک جارگن کو افیکٹ کر دیتا ہے. ایک کیریکٹر جو کہ فکشنل ہے, جو کہ ریالٹی ہی نہیں ہے. جیسے ڈائناسورس کو رول پلے کرا, ڈائناسورس کے اوپر جو موویز بنی بلینز آف ڈالر کا بزنس کرتی ہیں وہ, کیونکہ وہ حقیقت کو ریفر کر رہا ہے. وہ کسی اس کو ڈیرائیو کرنے کے لیے کسی ایپسٹمالوجی کی ضرورت ہے کیا آپ کو؟ لیکن وہ دیکھ رہا ہے نا بچہ, اس بچے کو تھوڑی پتا ہے کہ وہ حقیقت ہے. کارٹون میگزین آتا ہے, کارٹون نیٹورک امریکہ کے اندر 9 سال سے لے کر 11 سال کی عمر تک کے بچے کتنا پیسہ خرچ کرتے ہوں گے, اس ایج گروپ کے اندر کے جو بچے ہیں کتنا پیسہ خرچ کرتے ہوں گے, آپ کے خیال میں کتنا خرچ ہوں گے ٹوٹل جو ان کا گروتھ ہے اس کے اندر کتنا ہے؟ 11 بلین ڈالرز, 11 بلین ڈالرز پر اینم 9 سے 11 سال کے, 11 بلین ڈالرز پر اینم. تو بچہ کیا خریدتا ہوگا بھائی, اور کیا 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 خرچ کر سکتا ہے وہ کینڈیز اور جنک فوڈز اور ان کے علاوہ. اس ایج گروپ کو ٹارگیٹ کرنے کے لیے آپ نے پورا ایک کارٹون نیٹورک بنا دیا اور اس کو 24 آورز چلایا, 24 آورز, اور آپ کہہ رہے ہو ہم تو بچوں کو تفریح فراہم کر رہے ہیں. تو تمہارا اٹس اے بلین ڈالر گیم بھائی, فار ہیون سے اٹس اے بلین ڈالر گیم. تم کیا کر رہے ہو, تمہارے بچوں کو خوش کرنے کے لیے کارٹون چلا رہے ہو؟ میرے اور تمہارے بچوں کو خوش کرنے کے لیے کارٹون بنا رہے ہیں کیا وہ؟ ہم تو دنیا میں خوشیاں دیکھے ہیں, ہم دنیا میں خوشیاں بکھیرنے کے لیے کارٹون بنا. اور بھائی بلین ڈالر کا کھیل ہے, اس کے اوپر بڑے بڑے مائنڈز ہیں, انویسٹرز ہیں, وہ بیٹھے ہیں, وہ آپ کو ویلیو کچھ اور دیتے ہیں اور اس کے نتیجے میں پریویل کوئی اور چیز کرتی ہے. تو بتانے کا مطلب صرف یہ ہے کہ جو ہم بتا رہے ہیں وہ یہ کہ ویلیو کوئی انڈیویجول چوائس کا معاملہ نہیں ہے, وہ انسٹیٹیوشنز کو پریزیوم کرتی ہے, اور ان انسٹیٹیوشنل اسٹرکچر کے اندر جو کمال ہوتا ہے وہ یہ کہ وہ اس سوال کو ہی فراموش کر دیتے ہیں کہ اس کے پیچھے جو علمیت ہے وہ ریلیونٹ ہے یا ارریلیونٹ ہے, یہ میٹر ہی نہیں کرتا. جیسے میں اگزامپل دیتا ہوں, ٹی وی میڈیا کے اندر یہ بتایا جاتا ہے کہ 24 گھنٹے سچ, اس کا جو بیسک ٹروتھ ہے نا, کنسپشن آف ٹروتھ ہے, وہ ہے فکشنل. میڈیا کے اندر بہت کچھ جو دکھایا جاتا ہے وہ فکشنل ہوتا ہے, فکشن ہوتا ہے. یعنی کہ ایڈورٹائزمنٹ از ناٹ ٹروتھ, یعنی کہ کسی ایڈورٹائز کو لے کے آپ کیس نہیں کرتے. ہاں آپ یہ ضرور کر سکتے ہو کہ اس ایڈورٹائز میں یہ مینوپولیشن ہوئی, لیکن بنیادی طور پر وہ ہوتی فکشن ہے, اٹس اے فکشن. یعنی کہ ایک بچہ دکھا رہا ہے کہ میں بچپن سے یہ سوچتا تھا کہ کیا انسان ہو سکتا ہے, لوگ کہتے تھے نہیں, لیکن میں نے پا لیا, اور پھر وہ اڑنے لگ گیا, اس نے سلام ماری ملٹی اسٹوری بلڈنگ اور وہ یہ اڑتے ہوئے چلا گیا, وہ ایڈ ختم ہو گیا. اب ایک 3 سال کا بچہ وہ دیکھے اور سمجھے کہ ہاں اڑ سکتا ہے انسان اور چھلانگ مار دے اور بچہ مر جائے, تو آپ کیس کر سکتے ہو گیا؟ آپ اس ایڈ کے اوپر کیس نہیں کر سکتے, کیونکہ وہ فکشن ہے. بچے کو تم نے بتایا فکشن ہے, 3 سال کے بچے جس نے چھلانگ مار دی اس کو بتایا بیٹا فکشن کیا ہوتا ہے, فکشن اور ریالٹی یہ ہوتی ہے, فکشن یہ ہوتا ہے, ریالٹی یہ ہوتی ہے, ریالٹی کی کورسپونڈنس تھیوری بھی ہے, کوہرنس تھیوری بھی ہے, پریگمیٹک, یہ سب کچھ بتایا نا اپنے بچے کو بیٹھ کے, وہ تو دیکھ رہا بیٹا, وہ کون ہے ذمہ دار اس کا؟ پورا نظام ہے نا, پورا نظام ہے جس کے اندر یہ پورا چل رہا ہے معاملہ. اب آپ اس کو آپ یہ ایڈورٹائز بند کر دیتے ہیں, یہ ایڈورٹائز بند کر دینا ختم ہو جائے گا. تو آپ ویلیوز کو جب انگیج کرتے ہیں نا تو آپ کو پورے نظام کے اندر ویلیوز کی حیثیت ہوتی ہے. نظام کے اندر سے ویلیو, نظام کو آپ چیلنج کرو گے ویلیوز آپ کے لیے پرابلم کریٹ کر دیں گے. مثلا حضور صلی اللہ علیہ وسلم کے اوپر کارٹون بنایا, آپ کہتے ہو کہ سینکڑوں چینلز آپ کھول کے بیٹھے ہو. چینلز کیوں آپ نے کھولے, کس اصول کی بنیاد پہ آپ نے چینلز چلا رہے ہو؟ فریڈم آف ایکسپریشن کی بنیاد پہ چلا رہے ہو نا, کورسپونڈنس کی بنیاد پہ چلا رہے ہو, اور فکشن کی بنیاد پہ, یہ ہے نا. اب آپ فریڈم آف ایکسپریشن کو بنیاد بنا کر ثابت کر سکتے ہو کہ انہیں ایسا نہیں کرنا چاہیے؟ وہی کر سکتا ہے, زیادہ سے زیادہ وہ یہ کہہ سکتا ہے فریڈم آف ایکسپریشن کا یہ غلط اظہار ہے. کیوں؟ کیونکہ ہمارے دلی جذبات کو ٹھیس پہنچے. تو ٹھیس جو پہنچنا ہوتا ہے, ٹھیس آپ کو حضور صلی اللہ علیہ وسلم کی ذات سے حملہ کرنے سے ٹھیس پہنچ گئی, تو آپ کہیں بھائی ٹھیس پہنچ گئی تو آپ کیا کر سکتے ہیں, خبر کریں آپ. لیکن فریڈم is not a pleasant state. The system teaches you how to bear the agony of freedom. You have to bear the agony of freedom. If you enjoy freedom, you have to also bear the agony of freedom. Freedom کے دو طرح کے تصورات prevail کرتے ہیں ویسٹرن ورلڈ کے اندر. ایک ہاں پہلے میں ایک بات بتا دوں
کہ
نہیں نہیں میں کچھ اور کہہ رہا ہوں, ریلیٹو نہیں, دونوں ایبسولوٹ اس کے.
جب ہمارے سے بات کرتا ہے تو جو ہے وہ ایبسولوٹ ٹرمز میں اپنی ایبسولوٹ ونڈو ہماری طرف کر دیتا ہے, اور جب اپنی بات کر رہا ہوتا ہے تو ریلیٹو سے میننگ لے رہا ہوتا ہے. فار ایگزامپل آپ ہولو کاسٹ کو جو ہے وہ کچھ نہیں کر سکتے ہیں, وہ ایمانیت کے لیول کے اوپر وہاں کنسیڈر کیا جاتا ہے. وہاں ریلیٹولی کہہ رہا ہے, یعنی فری تو ہے مگر اس کو ہاتھ مت لگائیے گا, ریلیٹولی فری.
دیکھو
ہم سے جب اٹریکٹ کرتا ہے تو
دیکھو عام طور پر ہم لوگ جیسی اٹیک کرتے ہیں نا, وہ یہ اٹیک کرتے ہیں کہ تم جو اپنی ویلیوز پہ پورے نہیں ہو سکتے. فرض کیا کہ وہ ہولو کاسٹ پہ بھی اعتراض کرنے کو قبول کر لے تو پھر ٹھیک ہو جائے گا, پھر بھی ٹھیک نہیں. تو آپ کو اصل تو یہ کہنا چاہیے بھائی دیکھو ہم ایبسولوٹ فریڈم آف ایکسپریشن کو نہیں مانتے, کہنا چاہیے نا. ہے تپڑ کسی میں ہی کہنے کا, کہہ سکتا ہے کوئی میڈیا کا آدمی, کہہ دم ہے اس کو. اب آپ کہیں یہ میں کہوں گا تو پھر میں جو پورا دھندا چلا رہا ہوں اس کا کیا ہوگا؟ یہ تو میں نہیں کہوں گا. تو جب تم نہیں کہو گے تو قدر تو یہ نہیں رہے گی نا, قدر تو فریڈم آف ایکسپریشن کی ہوگی. تو یہ فریڈم کی جو آف ایکسپریشن کی ایبسولوٹ ویلیو جو قدر بن کے آئی ہے ایک پورے نظام زندگی سے آئی ہے نا, تم کہہ ہی نہیں سکتے. تم زیادہ سے زیادہ یہ کہو گے فریڈم آف ویلیو کا غلط استعمال, تو اس کا مطلب ہے قدر کیا ہے؟ فریڈم آف ایکسپریشن ہی ہے نا بھائی. تو فریڈم آف ایکسپریشن کو جب تم نے ایبسولوٹ ویلیو مان تو کس چیز نے تمہیں کمپیل کیا؟ اسٹرکچر نے. اس اسٹرکچر میں بیٹھ کر تم بول نہیں سکتے, تمہاری ضرورت نہیں ہے. وہ بولے گا جو اس اسٹرکچر کو کوشچن کرتا ہے, وہ کہتا ہے میں نہیں مانتا ہوں فریڈم آف ایکسپریشن کو ایبسولوٹ فنڈامنٹل. بولے گا پھر تو آپ کلیمز جو ہیں, تو بولے ٹھیک ہے پھر کلیمز کر دو ہمیں. دنیا میں کیا ختم ہو جاتے ہیں انسان, کروڑوں لوگ اربوں لوگ فریڈم آف ایکسپریشن کو جو مارا سب ختم ہو گئے. تو آپ کہیں کہ نہیں ہم فریڈم آف ایکسپریشن کو مان لیں گے تو پھر وہ ہندوستان کے اندر سارے مسلمانوں کو مار دیں گے. وہ بھائی مسلمانوں نے وہاں تو 1000 سال حکومت کی ہے نا, فریڈم آف ایکسپریشن کو مانتے تھے کہ ایبسولوٹ فنڈامنٹل. انہوں نے کیا سارے ہندوؤں کو ختم کر دیا گیا اورنگزیب نے؟ اورنگزیب جیسا وہ یعنی کہ بہت ہی بلبن جیسا, اورنگزیب جیسا, شہاب الدین محمد غوری جیسا یا شیر شاہ سوری جیسا, بالکل آرتھوڈاکس ہے نا یہ تو سارے کے سارے. تو بالکل کسی غلط بات کو برداشت نہیں کرتا, قتل کروا دیتا تھا فوراً. تو وہ آدمی نے کیا سارے ہندوؤں کو قتل کروا دیا؟ تو کیا فریڈم آف یا یہ جو ٹرکس تھے آٹومن امپائر جو تھی یہ نہیں مانتے تھے فریڈم آف ایکسپریشن, سارے یہودیوں کو قتل کر دیا گیا انہوں نے. کہ آپ سے کس نے کہہ دیا کہ فریڈم آف ایکسپریشن کی بنیاد پر قتل نہیں کیا جاتا؟ فریڈم آف ایکسپریشن کو ماننے والوں نے قتل کیا ہے. پورے پورے کانٹیننٹ صاف کر دیے, پورا آسٹریلیا صاف کر دیا, ایک آدمی نہیں بچا, پورا ساؤتھ امریکہ موہیکنز پورے ختم کر دیے. تو یہ آپ نے کہا انتظار کر لیا کہ جو فریڈم آف ایکسپریشن پہ یقین نہیں رکھتے وہ سب کو قتل کر دیتے, اور جو فریڈم آف ایکسپریشن پہ یقین رکھتے ہیں. فریڈم آف ایکسپریشن اور فریڈم آف پراپرٹی اور فریڈم آف رائٹ آف سیلف ڈیٹرمنیشن مائنورٹی پروٹیکشن کا ذریعہ ہے یہ کہتے ہیں. تو بھائی کون سی مائنورٹی, یہ تو پوچھو. وہ مائنورٹی ہوتی ہے کیپٹلسٹ مائنورٹی. کیپٹلسٹ مائنورٹی کو پروٹیکٹ کرنے کا میکانزم ہے, جس کی بنیاد پر تم برداشت کرو. تمہارے پاس کھانے کو کھانا نہیں ہے, لیکن تم برداشت کرو ایک آدمی 80 لاکھ کی گاڑی میں دندان آتا گھوم رہا ہے معاشرے کے اندر. تمہارے لاکھوں لوگوں کو رہنے کے لیے گھر نہیں ہے اور ایک آدمی کا اپنا ذاتی گول گراؤنڈ ہے, اس کو برداشت کرو. اس کو جا کے پکڑو نہیں کہ تم نے یہ کیا بدماشی مچا رہی ہے. یہاں لوگوں کے پینے کا پانی نہیں ہے اور تمہارے لیے سوئمنگ پول میں فرانس سے پانی آتا ہے, فرانس سے پانی آتا ہے یہاں پر اس ملک کے اندر سوئمنگ پول کے لیے فرانس سے پانی امپورٹ ہوتا ہے, اس میں نہاتے ہیں. ان کو ٹالریٹ کرنے کے لیے ہوتا ہے بیسک فنڈامینٹل رائٹ. یہ میں نہیں کہہ رہا ہوں, تم جا کے لبرل تھاٹ کو پڑھو. دا کیپٹلسٹ دا فنڈامینٹل رائٹ از اے میکینزم ٹو پروٹیکٹ کیپٹلسٹ مائنورٹی فرام نان کیپٹلسٹ میجورٹی. دنیا میں ہر معاشرے کے اندر نان کیپٹلسٹ میجورٹی ہوتی ہے. پاکستان کے اندر کتنے فیصد لوگ ہیں, کتنے لوگ اس اکنامک سسٹم کے اوپر ڈیپینڈنٹ ہیں؟ اسٹیٹسٹیکلی بتاؤ. وہ لوگ ہو سکتے ہیں جو کہ اکاؤنٹ ہولڈر ہوں ڈائریکٹلی. اکاؤنٹ ہولڈر کتنے ہیں پاکستان میں بینکس میں؟ کتنے اکاؤنٹ ہولڈر ہیں؟ 11 ملین اکاؤنٹ ہولڈر ہیں پاکستان میں. 11 ملین کا مطلب, اگر آپ ایگزیجریٹ کر لو, چلو 11 ملین اکاؤنٹ ہولڈر کا مطلب اٹس اے کنٹری آف 160 ملین پیپل. 160 ملین پیپل کے اندر 11 ملین لوگ ہیں. 11 ملین لوگ کتنے پرسنٹ ہو گئے بھائی؟ تم ڈر جا رہے ہو, لوگ جوائنٹ اسٹاک مارکیٹ کریش کر جائے, یہ ہو جائے وہ ہو جائے گا, لوگ ڈر رہے ہیں, افریڈ ہو رہے ہیں. تو اٹس اے پینٹ بھائی, میجر جو چنک ہے وہ تو انوالو ہی نہیں ہے اس پورے اکنامک سسٹم کے, تم اسے ڈرا رہے ہو. تو بتانے کا مطلب یہ کہ اگر تم کسی ویلیو کو کوشچن نہیں کرتے تو اس کا مطلب یہ تھوڑی ہوتا ہے کہ وہ ویلیو ختم ہو جائے گی. وہ ویلیو تمہارے سر کے اوپر قابض ہو جائے گی. یہ جو جتنے ٹی وی کے اوپر بیٹھے ہوئے محبت کرتے ہیں, وہ یہ کہہ نہیں سکتے کہ میں رائٹ آف سیلف ڈیٹرمنیشن کو ایبسولوٹ رائٹ نہیں مانتا. یہ وہ نہیں کہہ سکتا. جو پارلیمنٹ کے اندر بیٹھا ہے وہ یہ کہہ ہی نہیں سکتا. کیسے کہے گا وہ میں رائٹ, میں ہیومن کو ایبسلوٹ ساورن نہیں مانتا, کہہ سکتا ہے وہ؟ اسی بنیاد پہ تو وہ الیکشن لڑ کے پہنچا ہوا کے اوپر. وہ یہ کہہ سکتا ہے کہ وہ حق جو کہ ریویلڈ ہوتا ہے اور وہ حق جو کہ ریویلڈ نہیں ہوتا برابر ہوتے ہیں؟ وہ کہہ سکتا ہے کہ میں نہیں مانتا؟ وہ کہے نہیں میں برابری اور یہ ایگالیٹیرینزم اور یہ. تو اگر تم بولو گے اور تمہاری ایک جنریشن یہ بک بک کرتے ہوئے مر جائے گی, تو اس کے بعد جو دوسری جنریشن آئے گی وہ اسی طرح قدر کرے گی. کبھی نہیں قدر کرے گی, سمجھے گا؟ شاید ایسا ہی ہوتا ہے, ایسا ہی ہوتا ہوگا. تعدد ادیان ہی نکلے گا نا اس سے, ملٹیپلسٹی آف فیتھ ہی نکلے گی, اور کیا نکلے گا اس دونوں میں. تو بتانے کا مطلب یہ کہ اسٹرکچر امپوز کرتا ہے ویلیوز. آپ اس اسٹرکچر کے اندر جب چلے جاتے, اگر آپ اس اسٹرکچر کے اندر جا کے یہ بولو تو آپ کیا ہوگا؟ آپ ایک زو بن جاؤ گے. زو آپ کو نہیں, آپ ٹی وی پہ آگے یہ بول سکتے ہو, میں یہ بول سکتا ہوں, مجھے پتا ہے میں بول سکتا ہوں, لیکن میں ایک چڑیا گھر میں جس طرح بندر کا پنجرا ہوتا ہے, ظاہر شیر کا پنجرا میں مجھ جیسا آدمی تو نہیں ہوگا, لیکن یہ بندر کا پنجرا ایک ہے, یہ بھی رکھا ہوا ہے پنجرا, یہ بھی دیکھو, یہ بھی تماشا ہے, اس تماشا لگا ہوا ہے, سب تماشا چلا, یہ بھی تماشا دیکھو. یہ کہہ رہا ہے فنڈامنٹل رائٹ, سب بولی کریں گے, سب بولی کریں گے, سب مذاق اڑائیں گے, تماشا, کوئی فتوا دے دے گا, کوئی آیت بھی آ جائے گی قرآن کی, لا اکراہ الدین آ جائے گا, یہ بار اس کے اندر سب اٹھا دیا جائے گا. تو بتانے کا مطلب یہ کہ جو ویلیو نکل کر آئے گی وہ کیا نکل کے آئے گی؟ فریڈم. فریڈم ہے ویلیو, اور کیا ویلیو؟ تو جو نظام زندگی ہے اس میں قدر جو ہے وہ فریڈم نکل کر جب آتی ہے, तो वो वैल्यूज जो फ्रीडम को एब्सोल्यूट नहीं मानते उनका वैल्यूज सिस्टम कमजोर होना शुरू हो जाता है. वो वैसा कायम थोड़ी रहता है. वैल्यूज जो होती है कहीं बाहर तो तुम्हारा माइंड एक्नॉलेज करता है ना. अगर तुम उस माइंड एक्नॉलेज ही नहीं कर रहा उसको तो वो कदर रहने के बावजूद भी इख्तियार नहीं की जा सकती ना. वो कदर है
کو
بھائی مسئلہ یہ ہے کہ فریڈم کو ایبسولوٹلی دنیا کی کسی تہذیب میں بھی ریجیکٹ نہیں کیا. اگر تم میرے ہاتھ پیر کاٹ دو میری زبان کاٹ دو تو میں یہاں پڑا رہوں گا نا. تو مجھے کچھ بولنا چلنا پھرنا فریڈم ایز اے ریسورس از ناٹ اے پرابلم. کبھی دنیا میں کسی تہذیب میں ایسا نہیں ہوا کہ لوگوں کے پاس کوئی بات نہیں کرے گا گلا کاٹ دیں گے. فرعون نے بھی نہیں کیا. خالد بھائی نے اس دن بتا کہ فرعون بھی پوری پوری تقریریں سنتا تھا بھائی اپنے سامنے لوگوں کی سنتا تھا. پھر پوچھتا بھائی تم بولو کیا تو کہتے تھے ہاں یہ ایسا نہیں کرو ایسا کر لو. سن لیتا تھا نا. تو بتانے کا مطلب یہ کہ ایسا کبھی نہیں ہوتا کہ سو دنیا میں پہلی بار انسان آزاد ہوا ہے 18ویں صدی کے اندر اور اس سے پہلے سب جانور کے بچے تھے. ایسا کچھ نہیں. تہذیبیں تھیں وہ بات سنتے تھے. بادشاہ بھی بات سنتے تھے. بادشاہ کریٹیزم برداشت کرتے تھے. سیزر بھی سنتا تھا. رومن کنگ بھی سنتا تھا. پیٹریشینز بھی بیٹھے ہوتے تھے. فلیبینز بھی بیٹھے ہوتے تھے. سنتا تھا وہ بات. جس فریڈم کی ہم بات کر رہے ہیں وہ فریڈم رائٹ آف سیلف ڈیٹرمنیشن. فریڈم از ناٹ ٹو چوز بٹوین گڈ اینڈ بیڈ. فریڈم مینس ٹو ڈیٹرمن گڈ. آزادی کا مطلب یہ نہیں کہ میں خیر اور شر میں سے ایک کا انتخاب کروں. اس کے لیے تو آپ کو دینی پڑے گی نا. خیر اور شر میں سے ایک کا انتخاب ہے. میں جھوٹ بھی بول سکتا ہوں. میں سچ بھی بول سکتا ہوں. میں نے جھوٹ بول دیا تو اس لیے مجھے کنڈیم کرو گے نا تم کہ بھائی تم سچ بول رہے تو جھوٹ بول دیا. تم کہو بھائی میں تو مجبور تھا تو کوئی نہیں مانے گا تمہاری بات. جھوٹ بول دیا تم. جھوٹے ہو تم. یہ کہ تم ایک آدمی کا مال لوٹ سکتے تو نہیں لوٹ رہے. تم نے لوٹ لیا اس لیے تمہیں سزا مل رہی ہے. ایک آدمی کو تم ختم کر سکتے ایک کو ختم نہیں کر سکتے. تم نے ختم کر دیا اس لیے تمہیں سزا مل. یہ تو پرابلم نہیں رہا. رائٹ آف سیلف ڈیٹرمنیشن کا مطلب یہ ہے کہ میرا یہ حق تسلیم کیا جائے کہ خیر کو میں جو سمجھتا ہوں وہی ہوتا ہے خیر کم از کم میرے لیے. یہ ہوتا ہے رائٹ آف سیلف ڈیٹرمنیشن. یہ بالکل یونیک چیز ہے. 18ویں صدی سے پہلے یہ نہیں تھی. کبھی انسانوں نے یہ نہیں کہا کہ خیر ان فرد کا انفرادی. ایون یہ کہ جب سوفیز نے حضرت عیسیٰ کی پیدائش سے 300 سال پہلے کہا تھا مین از دا میجر آف آل تو سوکریٹس نے آگے کہا تھا اف مین از دا میجر آف آل اف یو آر سیئنگ مین از دا میجر آف آل وائی یو آر سیئنگ مین از دا میجر آف آل وائی ڈونٹ یو سے ایوری بینگ از میجر آف آل. یعنی کہ یہ تو جانور ہوتا ہے بھائی. وہ کہتا تھا سور یہ کرتا ہے کہ اس کے دل میں جو آتا ہے وہ کرتا. اگر تم کہہ رہے ہو انسانی کے دل میں جو آئے گا وہ کرے گا تو پھر تم انسان کیوں کہہ رہے ہو؟ انسان اور جانور میں فرق ہی ہے کہ انسان وہ نہیں کرتا جو اسے نہیں کرنا چاہیے. دل اس کا چاہ رہا ہوتا ہے لیکن وہ نہیں کرتا. تو پھر تم مین از دا میجر آف آل کے بجائے کہو سوائن از دا میجر آف آل. کیونکہ تم نے انسان کو سور بنا دیا. یہ تو سوکریٹس کہہ رہا ہے. حضرت عیسیٰ سے پہلے سوفس کو چیلنج کر رہا اور اس نے شکست دی سوفس کو. یعنی کہ سوفزم کو اس نے یعنی کہ پراٹا گورا بھی ہے وہ سب کو چٹ کر دیا اس نے. اور اس نے بتایا بھائی ویلیوز جو ہوتی ہیں وہ پسند اور ناپسند تو نہیں چلتی تمہاری. تمہارے دل میں جو آئے گا وہ ویلیو جائے گی. وہ نہیں ہوتی ویلیو. ویلیو ہوتی ہے جو ریشنل ہوتی ہے. اس نے کوئی دوسرا میکینزم جنریٹ کیا تو شکست دی اس نے. تو بتانے کا مطلب یہ کہ یہ تو بالکل یونیک سویلائزیشن. یہ کہتی ہے یہ انسان کا حق تسلیم کرو کہ خیر کی جو تفسیر وہ کرنا چاہتا ہے وہ تفسیر کرے. یہ ہے رائٹ آف سیلف ڈیٹرمنیشن. اب تم کہو میں تو تمام انسٹیٹیوشن کو مانتا ہوں لیکن میں اس قدر کو کچھ گیم کر لوں گا. میں سمجھتا تو یہی ہوں قدر کو. میں یہ کرتا ہوں کہ میں ایبسولوٹ رائٹ کو نہیں مانتا لیکن میں اس سٹرکچر میں جا کے بولوں گا یہ. وہ بھائی تم بول رہے ہو دوسرے کو کیا پتا تم قدر دیتے ہو یا نہیں. ٹی وی میں تو تم یہی بول رہے ہو نا. अखबार में तो तुम यही लिख रहे हो, टॉक शोज में तो तुम यही बोल रहे हो, आम आदमी समझेगा बेचारा जिसके पास एल नहीं वो समझेगा हाँ यही होता होगा। और तुम्हारे पास जो दूसरी जनरेशन आएगी वो दो हाथ आगे होगी तुमसे, जिस तरह हमारे घर में हमारे अब्बा जो टीवी बंद कर दे दूसरे भाई आवाज कर रहे हैं, तीसरे भाई ने गाने के वक्त आवाज में, अब शायद जो मेरे भतीजे वगैरह होंगे वो बिल्कुल ही देखे रहते होंगे बैठे हुए। तो भाई ये तुमने किससे कह दिया कि तुम गेम कर रहे हो सिस्टम के साथ, सिस्टम तुम्हारे साथ गेम कर रहा है भाई, तुम तो बकबक करते हो मर जाओगे। किसी को क्या पता कि तुम इसको इंट्रिंसिकली वैल्यू करते हो या वैल्यू नहीं करते। दुनिया में हमेशा कदर के मुकाबले पर कदर लेकर आते हैं आप कहते हैं तुम्हारी आजादी या कदर, ये तुम्हारी कदर, हम इस कदर को कदर नहीं मानते भाई, हम तो इस चीज को कदर मानते हैं, हम तो कहते हैं कि हम अब हैं, हम क्रिएचर ऑफ गॉड हैं, हम ह्यूमन नहीं है, हम ह्यूमन नहीं है, वी आर द क्रिएचर ऑफ गॉड, हम इसको कदर समझते हैं। तो को किसी को समझ में आएगा अच्छा ये एक अलग चीज है, ये एक अलग चीज है, अब मैं ऐसा करता हूं ये इख्तियार करूंगा, पेश तो करो तो नहीं, ये तो एक ही बात है, एक ही बात है, अबे एक ही बात है भाई, तो बिल्कुल दो तहजीबें फिर किस बात की, दो तहजीबें किस बात की, दो मजहब किस बात के, फिर तुम बोलो कि सभी ठीक है एनीथिंग गोस। भाई कदर के मुकाबले पर कदर पेश करनी पड़ती है, और कदर पेश करने के लिए आपको बर्दाश्त करना पड़ता है प्रेशर। दुनिया में जब भी किसी ने कोई कदर पेश की लोगों ने हंसी तालियां पीट के उसको कबूल नहीं किया, उनको पड़ी मार, उनको मार का मतलब ये नहीं कि उनको गोली मार दी, उनको साइकोलॉजिकल मार पड़ती है, उनको सोशल मार पड़ती है, उनको इकोनॉमिक मार पड़ती है, उनको पॉलिटिकल मार पड़ती है, और वो जो खड़ा रहता है ना स्टैंड लेता है वो अपनी कदर मनवा देता है। जो अपने मार्क्स की बच्ची मर रही थी उसकी बीवी ने कहा तुम ये बैठे बकबक कर रहे हो तुम्हारी बच्ची मर रही है, तो उसने कहा मर रही है तो मर जाने दो, जो काम मैं कर रहा हूं बहुत सोगी बच्चियां मरने से बच जाएंगी। वो जिस चीज को कदर समझता था उसके लिए उसने खड़ा हुआ, उसके नतीजे में सैकड़ों ममालिक के अंदर इनकलाब उसने बर्पा कर दिया अपने साइंटिफिक सोशलिज्म की बुनियाद। और एक आदमी आप नहीं दिखा सकते 19वीं सदी का जिसने मार्क्स के बाद लिखा हो और उसने मार्क्स को डिस्कस ना किया, एक आदमी नहीं दिखा सकते सोशियोलॉजी के अंदर इकोनॉमिक्स के अंदर, मार्क्स को इग्नोर कर दिया उसने। क्यों? क्योंकि जो कहता था और जो करता था उस पर उसकी वैल्यू थी, उसे वो वैल्यू समझता था, गलत ही होगा लेकिन उसको वैल्यू समझता था, खड़ा हुआ, उसने पूरी जिंदगी लगाई अपनी, और वो कहता था कि मजदूर आलू खाते हैं लिहाजा मैं भी आलू ही खाऊंगा, 80 लाख की लैंड क्रूजर में नहीं घूमता था वो, गवर्नर की बीवी थी उसकी बेटी, उसकी बीवी गवर्नर हैनओवर के गवर्नर की बेटी थी, उसको भी आलू खिलाओ, ना उसको छोड़ के भागी ना उसको छोड़ के भागा, दामाद उसका डायरेक्टली इन्वॉल्व था पैरिस कम्यून के अंदर। वो आदमी जो करके गया उसके ऊपर इम्पैक्ट आता है, उसको बहुत सारे लोग वैल्यू समझने लगते हैं, वैल्यू के मुकाबले पर आपको वैल्यू रखनी पड़ती है और आप कॉम्प्रोमाइज नहीं करते वैल्यूज के ऊपर। प्रॉब्लम ये होता है कि हम ये समझते हैं हमने तो भाई अपना इल्मी काम कर दिया, इसमें मैंने एक किताब दे दी, भाई किताब में बोलो ना, आप बोलो ना कि ये कंपैटिबल नहीं है, और या फिर बोलो कि मुझे समझ में नहीं आता कंपैटिबल है या नहीं, कुछ तो बोलो। अगर ये बोल दोगे कि भाई ये तो सबसे पहले ह्यूमन राइट डिक्लेरेशन तो इस्लाम ने दिया, इस्लाम ने ह्यूमन राइट डिक्लेरेशन जब वो सारे लोग जो दोबारा से मूर्ति तोड़ने लगे उनको ह्यूमन राइट डिक्लेरेशन दे दिया था, उन्होंने जाके कबल कर दो जो भी है, जो मुकाबले था वो काट दो, उनको क्या कहा नहीं आपको फंडामेंटल राइट है भाई आपकी मर्जी ये करना है, गुड इज डिटरमिन्ड बाय द विल ऑफ द फ्रीडम ऑफ एक्सप्रेशन है, फ्रीडम ऑफ थॉट है, फ्रीडम ऑफ वैल्यूज है, राइट ऑफ सेल्फ डिटर्मिनेशन हैज बीन गारंटीड, इट हैज ऑलरेडी बीन गारंटीड एंड सुलह हुदैबिया हैज एक्नॉलेज्ड, क्योंकि हमें जब भी कोई इस्लाम के पीठ में स्टैबिंग करनी होती है सुलह हुदैबिया का रेफरेंस दे देते, ठीक है ना, पाकिस्तान ने जब भी कोई जिल्लत आमेज मुआहदा किया हम इंडिया के साथ अमरीका सुलह हुदैबिया के हवाले से आयतें पढ़ देते हैं और जाके मुआहदा करते हैं। तो बताने का मतलब ये ऐसा ऐसा कुछ नहीं, जो आदमी कॉन्ट्रडिक्ट करेगा उसको सजा मिलेगी, स्टेट की रिस्पॉन्सिबिलिटी होती है, कोई विल ऑफ द गॉड को मुकाबले कोई फंडामेंटल राइट वाइट नहीं, राइट मिलता है गुड से, तुम इस गुड को मानोगे तुम्हें राइट मिलेंगे, और इस गुड को वायलेट करोगे इस राइट की वजह से सप्रेस किए जाओ। और कभी उन्होंने माइनॉरिटीज को खत्म नहीं किया, जेंटाइल क्रिश्चियन है अरब पेनिनसुला, जेंटाइल क्रिश्चियन जो हजरत ईसा के जमाने से क्रिश्चियन थे ना, अब तक के क्रिश्चियन है इराक के अंदर, कभी उनको नहीं निकाला, कभी उनको कत्ल नहीं किया, कभी उनको प्रोसिक्यूट नहीं किया, कुछ कोई पाबंदी नहीं लगाई उनके ऊपर। तो ये कहना कि अगर तुम विल ऑफ द गॉड को एस्टैब्लिश करोगे तो सारी माइनॉरिटी को तुम कत्ल कर दोगे, ऐसा वैसा कुछ नहीं किया है। ऑटोमन एम्पायर ने हमेशा यहूदियों को प्रोटेक्ट किया, क्रिश्चियन को जहां मौका मिलता है पूरे पूरे इलाके साफ कर देते थे यहूदियों के, और वो हमेशा भागकर इनके पास आते थे, अब्बासियों के पास, ऑटोमन्स के पास, सलजूकों के पास, इनके पास प्रोटेक्टेड है। तो बताने का मतलब ये है कि आप जब कहते हैं ना, जैसे मैंने सिर्फ एक एग्जांपल दिए कि आप राइट फ्रीडम ऑफ एक्सप्रेशन को जो वैल्यू करते हैं उसके ऊपर आपके माशरे के लाखों लोगों का धंधा चलता है, और आपके माशरे का जो दिमाग है वो अपना धंधा इसी में तो कर रहा है, वो कह सकते हैं अपनी जड़ पे अपनी शाख को काट सकता है बैठ के, कह ही नहीं सकता, तो वो खामोश रहेगा एक वक्त वो वैल्यू बन जाए, और उसी को बुनियाद बनाकर लोग पहले तफासीर को क्वेश्चन करेंगे, उसके बाद सहाबा को क्वेश्चन करेंगे, उसके रिलीजन को भी क्वेश्चन करेंगे, नहीं मेरा राइट ऑफ सेल्फ डिटर्मिनेशन बल्कि ओके क्वेश्चन करते हैं बहुत सारे लोग, आप नहीं हम लोग बड़े वजादार हैं और ये है और वो है फला, क्योंकि वो कह रही है कि भाई ये जो है सारी दुनिया में मर्द और मर्द शादी करते हैं, पाकिस्तानी माशरे में ये क्यों ये है ऑल्टरनेटिव लाइफस्टाइल को क्यों बर्दाश्त नहीं करता है माशरा सब बर्दाश्त करता है, तो क्या ह्यूमन राइट्स फ्रेमवर्क हर चीज को बर्दाश्त कर लेता है, इस्लाम हर चीज को बर्दाश्त कर ले, ह्यूमन राइट्स फ्रेमवर्क हर चीज को बर्दाश्त कर लेगा, ह्यूमन राइट्स फ्रेमवर्क जब हर चीज को बर्दाश्त नहीं करेगा तो इस्लाम क्यों बर्दाश्त कर ले भाई हर चीज को, लेकिन ये कहने के लिए आपको पता होना चाहिए ना कि आप क्या कर रहे हो। तो आमतौर पर वैल्यू स्ट्रक्चर जो होता है वो बिल्कुल असल मैदान होता है जहां पर असल लड़ाई होती है, वहां पर आप मार खा गए, आपकी जितनी ताकतवर इल्मियत हो वो लेके आप किताबों में रख दो अलमारी के अंदर सजा दो और सो जाओ, क्यों, क्योंकि आप मैदान जो था वो तो वैल्यूज की सतह पर, वहां पर आप शिकस्त खा गए, वहां पर आपके बड़ों ने वो वैल्यूज इख्तियार कर ली जो कि आपकी तहजीब से निकलती नहीं थी, हम लोग तो भाई वो हैं लिबरल है, इस्लामिक लिबरल, ठीक है तुम लिबरल वैल्यूज इख्तियार करोगे, पूरी अपनी तारीख को रीडिफाइन करो, अपनी तारीख के अंदर तुम्हें सिर्फ वो आदमी याद आएंगे जो कि ह्यूमन राइट्स फ्रेमवर्क के करीब करीब होंगे, हैं? आपको सलाउद्दीन अयूबी याद आता रहेगा, सलाउद्दीन अयूबी ने प्रोसिक्यूट नहीं किया था, और दूसरे जो लोग हैं हाँ, तो अगर आपको याद आएगा रीडिफाइन करोगे ना आप हिस्टोरिकली, पूरी हिस्ट्री को रीडिफाइन करोगे आप, तो ये थोड़ी होगा कि कदर के नतीजे में बस वो उसी टाइम स्पेस में रह जाएगी, नहीं, वो पूरे तारीखी अमल को री इंटरप्रेट करेगी, पूरी हिस्ट्री को, और हिस्ट्री की नई इंटरप्रिटेशन निकलेगी, जिसे हम कहते हैं क्लेंजिंग वन ओन हिस्ट्री, अपने ही हाथों अपनी हिस्ट्री का गला काटते हो, पीपल विदाउट हिस्ट्री, और हिस्ट्री इट्स एन इंटरप्रेटिव एक्टिविटी, नई नई तारीखें तुम पैदा करते चले जाओ, तुम्हें क्या पता दूसरे लोगों को क्या 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 तारीख है, जो पाकिस्तान तो बांग्लादेश में जो पाकिस्तान की तारीख पढ़ाई जाती है वो ये तारीख पढ़ाई जाती है जो मुताला पाकिस्तान में लिखी थी, तो हम लोगों को शुरू से ही पंजाबी उल्लू बना रहे थे, और हम लोगों को जब आए हम लोग ने मेजोरिटी में थे और हमें उल्लू बना के पाकिस्तान बना दिया, और फिर कायदे आजम ने कहा कोई बंगाली वंगाली नहीं, सिर्फ पंजाबी उर्दू लैंग्वेज, और हम लोगों के साथ बड़ी ज्यादा ये तारीख पढ़ाते हैं, जाके देख लो,
हम तो 1940 से कह रहे थे कि
तारीख
साथ चलाएंगे,
फिर बाद में अलग अलग हाँ, अलग अलग, तो बिल्कुल अलग तारीख होता, तो तारीख तो सब्जेक्ट टू इंटरप्रिटेशन है, अभी तुम देखो ऐसी ऐसी तारीखें लिखी जाएंगी 14 तबक रोशन हो जाएंगे लोगों के, ऐसी ऐसी था, एक कह रही है پورے پورے پروجیکٹس ہیں مختلف ٹاپ یونیورسٹیز میں دنیا میں جو فیمنسٹ ری انٹرپریٹیشن آف ہسٹری کہ پوری مسلمانی تاریخ کو فیمنسٹ پرسپیکٹو میں ری انٹرپریٹ کریں. پی ایچ ڈی اسکالرشپ بڑی پڑی ہیں زارے دھڑا دھڑ لوگ حضرت عائشہ صدیقہ فاطمہ الزہرا حضرت عائشہ صدیقہ فاطمہ الزہرا پھر پوری اسلامی تاریخ سے نکل کے رضیہ سلطان حضرت عائشہ صدیقہ فاطمہ الزہرا اور رضیہ سلطان سال تمہیں تین آدمی تین ہی کا پتہ چلتا ہے تین ہی اور پتہ نہیں کیا اور بھی ہوں گے کوئی نکال لیں کوئی بھی نکال لیں وہ بھی تھیں آپا حجن آپا حجن کا تحریک پاکستان میں کھیل رہا آپا حجن کچھ بھی کیا تھا تو ری انٹرپریٹ کرو گے نا تم پوری تاریخ کو یہ کیا بات ہوئی کہ مسلمان عورتیں جو ہیں نماز کیوں نہیں پڑھا سکتے وہ ایک عورت نے پڑھائی تھی کسی کا پتہ نہیں چلتا تھا ہمیں ہی پتہ چلا پتھر کے اوپر لکھا تھا میں نے آج نماز پڑھا اور تین لوگوں نے پیچھے نماز پڑھا اس سے وہ پتھر گئے پر لکھ کے یہ ہے سورس وہاں لنڈن کے اندر نماز پڑھانی شروع کر دیا نکال لیا ایکسپلینیشن جسٹیفیکیشن نکال لی بیٹل آف کینو تو اس نے پتہ نہیں کیا اللہ غلام ایک ایکسپلینیشن دے گئے مسجد کھول دی عورتوں کی مسجد الگ ہوئی ہے اس میں عورتیں نماز پڑھتی
ہاں
تو بتانے کا مطلب یہ اچھا تو بہرحال اب یہ مسئلہ یہ ہے کہ اگر کوئی آدمی کہے کہ دیکھو عورت نماز نہیں پڑھے تو اس میں عورتوں کی بے عزتی ہوگی اس میں بے عزتی ہے بات نماز پڑھانے عزت کا کام ہے اور مسلمانوں کو جو ہے وہ مردوں کو عزت مل رہی ہے عورتوں کو بھی تو عزت چاہیے تو پھر عورتیں کیسے عزت حاصل کریں پروفٹ نے کوئی بات نہیں ہم لوگ خود ہی کر لیں عزت بھی عزت بڑی چیز آخر ہمیں دنیا کو دکھانا ہے پھر تھوڑے دن بعد بولیں گے عورتوں کی الگ مسجد کی عورت کی نہیں نماز پڑھانی تین دن وہ پڑھائیں گے تین دن یہ پڑھائیں گے تو مطلب یہ تو آپ رائٹ آف سیلف ڈیٹرمنیشن کی بنیاد میں منع کر سکتے ہیں کوئی منع کر سکتا ہے یہ رائٹ آف فریڈم آف ایسوسیشن فریڈم آف ریلیجن کی بنیاد پر ایبسلوٹ فریڈم آف ریلیجن کی بنیاد پر آپ کر سکتے ہو یہ بھائی تم کیوں نہیں بولتے پوپ کیوں نہیں بن سکتی عورت پوپ کیوں نہیں بن سکتی عورت ایک وہ پوپ مردی کیوں بن سکتا ہے اس لیے آپ ایسے کمپنی کے مارے لوگ ہم ایک کانفرنس میں گئے وہاں پر اس نے بشپ وہ تھا بشپ اور اس نے آ کے اسلامی جمہوریت کے اوپر لیکچر دیا ایک گھنٹے تک وہ اپنی بکتا بتاتا رہا کہ اسلامی جمہوریت میں کیا مسئلے ہیں اور مسلمانوں کیا کرنا چاہیے کیسے اپنا ٹھیک کریں پورا اپنا جھبا ابا پہنا ہوا تھا اور سب کچھ پہنا ہوا تھا اور جو پادریوں کا لباس ہوتا پہن کے اس کا لیکچر دیا میں نے اس کا پورا لیکچر سنا اس کے بعد سب اسے کوشچن کرنے اور بہت سارے جو مذہبی جو مسلمان تھے وہ ڈیفینسو ہوئے کہ نہیں یہ ٹھیک ڈیفینڈ کرنے کی کوشش کرتے ہیں تو انہوں نے کہا میرا نمبر آ گئی اب آپ ان سے پوچھیں میں نے اسے کلیئرلی کہا کہ دیکھو تم تو کرسچن ہو میں تم سے اسلام کے بارے میں کیوں پوچھوں وہ میرے بہت سارے لوگ ہیں ان سے پوچھ لوں گا اسلام کیا ہے تو میں تم سے تو کرسچینٹی کے بارے میں پوچھوں گا پہلے تو مجھے بتاؤ کہ تم جو ہے وہ اس نے مسلمانوں نے کہا کہ مسلمانوں کا میجر پرابلم یہ کہ ریفرمیشن نہیں ہوئی تحریک اصلاح کامیاب نہیں ہوئی مسلمانوں میں اب تو اس کا مطلب یہ ہوا کہ عیسائیوں میں کامیاب ہو گئی یہی ہوا نا تو میں نے سوچا بھائی تو کیتھولک ہے پروٹیسٹنٹ ہے کون ہے بولا آئی ایم کیتھولک میں نے کہا تو تحریک اصلاح کوئی اثر وثر نہیں ہوا تمہارے اوپر تمہیں اصلاح کیوں نہیں کیا اپنی تمہیں شادی کی ہے نہیں ڈائریکٹ نہیں میں شادی میں نے کیوں نہیں شادی کی تحریک اصلاح تو کہتی ریفارمسٹ موومنٹ تو کہتی تھی پریسٹ شادی نہیں کرے گا تو کیسے مسئلہ حل کرے گا تم پروٹیسٹنٹ کیوں نہیں ہوئے اور تم مجھے بتاؤ کہ یہ جو کنٹمپرری ویسٹرن سویلائزیشن ہے یہ کرسچن سویلائزیشن ہے یا نہیں تو وہ ایکسپیکٹ ہی نہیں کر رہا تھا اتنا ڈائریکٹ اٹیک کرے گا یہ میرے کہا کہ یس اٹ از do you think that this right of abortion and right of euthanasia is consistent and compatible with Catholicism? Well, no, and democracy is, and sovereign is the parliament. Do you think that it is consistent with Christianity? Well, no, yes, I do. Chup ho gaya. Chup ho gaya. तो वो जो बोस्निया का जो शमसुल उलमा था वो भी वो उस सेशन को हेड कर रहा तो वो है ना मुझे देख के हंसता वो भी गोरा था तो जब मैं खाने पे आए तो मैंने कहा डिड यू गेट माय क्वेश्चन बोले यस बट यू डिडंट गेट योर आंसर मैंने कहा आई नो व्हाट आंसर इज गोइंग टू गेट तो हम क्यों तुमसे डर रहे भाई तुम अपना देखो अपनी हालत देखो अपनी पोजीशन देखो तुम हमें आके बता रहे हो तुम्हें ये करना चाहिए वो करना ओ भाई तू अपना तो देख अपनी हालत देख जो है उस क्या हो गई क्रिश्चियनिटी का क्या हशर कर दिया तुम बाइबल हाथ में पकड़ के मर्दों मैंने उसको खूब लताड़ा मैंने कहा तुम बाइबल हाथ में पकड़ कर मर्दों की मर्दों से शादियां करा रहे हैं यूरोप के अंदर तुम लोग क्या कर रहे हो ये क्रिश्चियनिटी है तो बुनियादी तौर पर हमारे यहाँ जो इशू है वो ये कि वो बेचारा जो था प्रीस्ट जिस वैल्यू स्ट्रक्चर के अंदर बैठा है वो कह नहीं सकता ना वो ये कह नहीं सकता इसलिए कि वो उसकी इल्मिया शिकस्त खा गई लेकिन उसको अकदार की सतह पर भी शिकस्त हुई तो बताने का मतलब ये कि आप जब तक के वैल्यू के मुकाबले पे वैल्यू नहीं पेश करेंगे क्रिश्चियनिटी के मुकाबले में मुसलमानों ने इस्लाम पेश किया ये थोड़ी कहा कि हजरत ईसा सब गलत कहते थे हजरत ईसा सब सही कहते थे इसमें तुम ये क्यों भूल गए ये तुम कैसे भूल गए अहमद को कैसे भूल गए तुम ये तुम कैसे भूल गए ये तो सूरह मरियम कैसे भूल गए तुमने हजरत मरियम की तौहीन कैसे की तुमने ट्रिनिटी कहां से लेके आए बताओ टेन कमांडमेंट में कहां पर लिखा हुआ है ट्रिनिटी ये कहां से आया तुम कब आया क्या सोर्स है क्या जस्टिफिकेशन कदर के मुकाबले में कदर पेश करनी पड़ती है जब कदर के मुकाबले में आप कदर पेश करते हैं तो आपको पड़ती है प्रेशर मार पड़ती है आप सिस्टम के लिए एक्सेप्टेबल नहीं रहते तो ये सिस्टम जो है इस दुनिया को खुदा चलाता है सिस्टम थोड़ी चलाता है सिस्टम पलट देते हैं सिस्टम बदल जाते हैं उसके मुकाबले पर आप कदर पेश करें और कदर का आपको जांचने का पैमाना ये होता है कि आप उसको बरतेंगे आप ये नहीं मैं इसे कदर करता हूँ और कर कुछ और नहीं होगा तुम्हारी जिंदगी में उसका कोई ताल्लुक नहीं तो तुम्हारी जिंदगी में उसका ताल्लुक नहीं है तो कल को तुम्हारी जिंदगी में कदर नहीं है तो तुम्हारी औलाद में कैसे ट्रांस करोगी और उनकी औलाद में कैसे मैं आज जो मुसलमान हूँ इसलिए कि मेरे आबा अजदाद ने उसको कदर किया और मैं हलाल हराम का ख्याल करता हूँ तो इसलिए कि मेरे बाप ने उसे कदर किया मुझे इल्मियत थोड़ी पता नहीं थी मेरे बाप ने कहा था चमड़ी उधेड़ दूंगा चमड़ी उधेड़ दूंगा अगर ये मुझे पता चला कि तुमने ये किया खेल ये होता था कि जो मोहल्ले मुर्गी है होती नहीं वो उठा के ले और से पकाए खा जाते थे और उनके जो पर होते थे ना उन्हीं के घर के सामने थैली में रखते थे ये एक तफरी हो रही है लेकिन ये तो है तो चोरी है ना उसके तरीके से देखे तौलिया गीला करके चोरी बढ़ा दो चुप हो जाए और थैली में रख के उनके घर के सामने रख बाहर से कुंडी ला गए डल जा के हमारे अब्बा को जब पता चला तो नीचे से मारते हुए लेके गए नीचे से सब लोगों देखा दोनों पिटरा भाग रहे और पड़ ये बेल्ट और भाग भाग से ऊपर पहुंचे मजाक अलग से हराम था तुम लोगों ने पर खून में शामिल हो मैं मेहनत करता हूँ लोहा कूटता हूँ तुम लोगों को हलाल खिलाने के चमड़ी उधेड़ दूंगा मैं तुम्हें कितनी तुम लोगों ने मुर्गियां खाई हैं किस किस की खाई हैं उन सबके पैसे दिलवाए और उनके घर ले जाके जलील भी किए और वो भी कंडेम कर रहे हैं वो भी इसमें बजाय के शराफत का मुजाहरा करते हैं कि बाप ले आए वो भी कंडेम कर उनकी भी जिल्लत उनकी जिल्लत में एक बिल्कुल हकीर स्कम ऑफ दी अर्थ की तरह रेंगते हुए जाते थे कई दिन तक दोनों भाई तो ये उन्होंने जो कहा उन्होंने انہوں نے کوئی تھوڑی بتایا دیکھو بھائی اسلام میں یہ ہے اور یہ ہے. قدر کے لیے آپ کو انفورسمنٹ کرنی پڑتی ہے, آپ کو یہ بتانا پڑتا ہے یہ نہیں ہو سکتا ہے, ڈونٹ آرگیو وتھ می. تو وہ پریکٹس ہوتی ہے, وہ ویلیو بنتی ہے. آپ کو بتاؤ یہ اگر میں نے کیا مجھے زندہ نہیں چھوڑے گا میرا باپ, مجھے مار ڈالے گا. تو وہ یہ کہتے تھے کہ بھائی یہ تم نے کر دیا ہے, تمہارے خون میں شامل ہو گیا, اب یہ تمہاری ہڈی اور گوش میں جا چلا گیا, یہ اس کا کیا کروں میں. تو یہ میری محبت کا تقاضا ہے کہ تمہیں ذلیل کروں, تمہیں سزا ملنی چاہیے. تو بتانے کا مطلب یہ کہ اگر یہ میرا باپ نہیں کرتا تو شاید میں حلال حرام کے معاملے میں اتنا, وہ مجھے کتاب میں دے دیتے اسلامیاتی کتاب میں حلال اور نجاست غلیظہ اور نجاست خفیفہ اور یہ اور وہ, تو وہ کافی نہیں ہوتا, اس کو برتنا بھی پڑتا ہے زندگی کے اندر. تو اگر آپ جو نظام زندگی میں اور آپ برت رہے ہیں نا, اس کے اندر اس علمیت کو وقت نہیں ہے, تو آپ علماء کی وقت نہیں کرتے اس لیے کہ وہ علمی وقت نہیں ہے. آپ تو اکانومسٹ کی وقت کرتے ہو, کیبنٹ ٹیبل میں سب سے اسٹرانگ سیٹ کس کی ہوتی ہے؟ فائنینس منسٹر کی ہوتی ہے, ہوتی ہے کہ نہیں ہوتی ہے؟ فائنینس منسٹر جو کھیلتا ہے سب سے, یا پھر انڈسٹریل کا منسٹر ہوگا, یا فارن افیئر کا آدمی ہوگا, سب سے بالکل نکما جو انسان ہوتا ہے اس کو بناتے ہیں وزیر مذہبی امور بنا. اس کا کام صرف یہ ہوتا ہے کہ حج کا انتظام کرنا, وہ اس پہ بھی خوش ہوتا ہے, خوشی خوشی کرتا رہتا ہے, اتنے یہ کر دیا اور اتنے لاکھ حج کریں گے, اور اس کو مطمئن ہوتا ہے. وہ فوزر نیازی جو تھے وہ بھٹو کے زمانے میں وزیر وہ تھے مذہبی امور. سیکولر آدمی بھی یہ پسند نہیں کرتا کہ آپ اپنی ویلیو سے پیچھے ہٹیں. تو بھٹو نے دیکھا کہ ان کی داڑھی جو ہے چھوٹی ہوتی ہے, تو ایک دن کیبنٹ میٹنگ کے اندر اس کی پروسیڈنگز ہوئی, بھٹو نے کہا بھائی میں دیکھا ہوں تمہاری داڑھی بہت چھوٹی ہوتی جا رہی ہے, جس دن داڑھی صاف ہوئی تمہیں کیبنٹ سے الگ کر دوں گا, اپنی داڑھی کا تو کچھ خیال کر. سیکولر آدمی کیا سیکولر آدمی کہتا ہے کہ بھائی داڑھی تو چھوٹی کیوں ہو جائے, سسٹم بدل بنا جب دیتا ہوں ہر میٹنگ میں میری داڑھی چھوٹی ہو, اگر یہ داڑھی بالکل چھوٹی ہو گئی یا ختم ہو گئی ہٹا دوں گا. کیونکہ جس معاشرے کو تم ایڈریس کر رہے ہو مزہ بھی ہے. تو بتانے کا مطلب یہ کہ آپ کب تک رہے گا, زیادہ دن تک نہیں رہے گا, زیادہ دن تک نہیں رہے گا. اس لیے لوگ سمجھتے ہیں کہ اگر ہم اپنے ریلیجن کا کوئی سائنٹیفک پروف دے دیں گے, اگر ہم ایگزسٹنس آف گاڈ کا کوئی سائنٹیفک ریشنل پروف دے دیں گے تو سب لوگ یہ اچھا دو اور دو چار ہوتے ہیں, او او گاڈ تو ایگزسٹ کرتا ہے اب تو ثابت ہو گیا, چلو پھر میں انسان کا بچہ بن جاتا ہوں. اسے ریئل مانتا ہوں نا میں, کیا ہے یہ میری زندگی میں قدر رکھتا ہے کہ نہیں رکھتا, یہ زیادہ قدر رکھتا ہے یا یہ زیادہ قدر رکھتا ہے, کون زیادہ قدر رکھتا ہے. اس کو میں کہاں کہہ رہا ہوں کہ یہ ایگزسٹ نہیں کرتا, لیکن یہ کتنی قدر رکھتا ہے کہ میری زندگی کا کتنا انحصار ہے اس کے اوپر, اتنی قدر رکھے گا نا یہ میرے. تو ایگزسٹنس آف گاڈ کتنی قدر رکھتا ہے, کتنا انحصار ہے تمہارا نظام کو چلانے کے لیے اس بات کا؟ بالکل انحصار نہیں ہے. تو پھر وہ کیسے قدر اختیار کرے گا تمہارے نظام زندگی کے اندر؟ تو جو چیز ہم بتانے کی کوشش کر رہے ہیں وہ یہ کہ عام طور پر زیادہ سے زیادہ ہم جو تیر چلاتے ہیں وہ یہ چلاتے ہیں کہ ہم یہ کہہ دیتے ہیں کہ اگر ہم کسی علمیت یا کسی مابعد الطبیعیات کو لنک اپ کریں, لیکن جو اس کی آئیڈیالوجی ہوتی ہے اس کو بالکل اگنور کر دیتے ہیں. اور جب آپ اس کو اگنور کرتے ہیں تو وہ ایپیسٹیمولوجی برقرار رہتی ہے, وہ حقیقت کے تصورات برقرار رہتے ہیں, لیکن وہ آپ کی زندگی سے وائپ آؤٹ ہو جاتے ہیں, اس کی جگہ کوئی اور چیز ہے, کوئی اور ویلیو ہے.
کل اوباما کی اسپیچ چاہیے, دیز آر انکمپرومائزبل پیپل. ایک بہت امپورٹنٹ کوشچن ہے کہ اٹس بین مور دین 8 ایئرس آئی تھنک آفٹر 9/11 کہ ابھی تک ان کا کوئی سیکورٹی اس کے بعد یعنی اس گراؤنڈ کے اوپر کوئی اٹیک نہیں ہوا. تو از اٹ جسٹ اے کوشچن آف سیکورٹی دیٹ دے آر ٹاکنگ اباؤٹ؟
یہ تو سب کو پتا ہے. دیکھو نا, مسئلہ یہ ہے کہ جو کنٹمپرری ورلڈ آرڈر ہے وہ ویلیو ڈریون ہے और उसकी वैल्यू कैपिटल है। जो भी निजाम जिंदगी कैपिटल को वैल्यू के तौर पर कबूल नहीं करेगा वो थ्रेट है उसके लिए, प्रॉब्लम है उसके लिए। लिहाजा आपको उनको कंपेटेबल बनाना होगा वैल्यू ऑफ द कैपिटल का। अगर आप कहते हो कि हम जो वैल्यू करते हैं किसी ऐसी चीज को जो अदर देन कैपिटल, तो उस वो तो ट्रांसफॉर्म होगा या उसको ट्रांसफॉर्म किया जाएगा।
तो
मैं बताऊं कि अमेरिकन के बारे में ये कहते हैं कि अमेरिकन का जो IQ लेवल है ना, वो खुद कहते हैं कि बात जो बड़े उनके लोग हैं कि यू इफ यू वांट टू कंपेयर अमेरिकन फ्रॉम सब कॉन्टिनेंट पीपल यू हैव टू कंपेयर 11 इयर्स ऑफ एज टू 35 इयर्स ऑफ एज, यानी 35 साल का अमरीकी 11 साल के पाकिस्तानी इंडियन बच्चे के बराबर उसका दिमाग होता है, इतना दिमाग होता है उसका। तो अमेरिकन दे आर नॉट वेरी इंटेलिजेंट पीपल, सही है, और एकेडेमिकली भी बहुत ज्यादा साउंड नहीं होते। उनका जो थिंक टैंक है बुनियादी तौर पर उन्होंने सबसे बड़ा फलसफा जो पैदा किया है ना वो प्रैग्मेटिज्म पैदा किया, उससे भी पता चलता है। फ्रेंच और जर्मन और ये इंग्लिश जो काम करते हैं ना, गहरा काम करते हैं और ज्यादा काबू में रखते हैं। देखो कि इन्होंने 300 साल कॉलोनाइज स्टेट्स को चलाया है, फ्रेंच ने और जर्मन ने, वो फ्रेंच ने और ब्रिटिशर्स ने, उसके बाद भी जब ये निकले हैं तो उन्होंने वहां पर ऐसी बुनियादें छोड़ दी कि मुस्तकिल तौर पर आपने उनसे नफरत ये है। अमेरिकन जो है वो दे आर नॉट वेरी इंटेलिजेंट पीपल। इम्पोर्टेंट बात यह है कि वो उनकी जो बेसिक जो फिलोसफी है वो है प्रैग्मेटिक। अगर उन्हें लगेगा कि भाई ये जो वैल्यूज हैं किसी न किसी तौर पर इस्तेमाल हो सकती है फॉर फ्यूचर प्रैग्मेटिक इंटरेस्ट ऑफ अमेरिका, तो कहीं कहीं पर वो कॉम्प्रोमाइज भी कर लेगा, डजंट मेक एनी डिफरेंस। इम्पोर्टेंट बात ये है कि आप जो लोग जो काम कर रहे हैं वो ये समझ रहे हैं कि बुनियादी लड़ाई जो है वो पिस्तौल और बंदूक की है, ये नहीं है। अगर फर्ज किया कि आप अमेरिकन को मार के निकाल देते हैं अफगानिस्तान से, फर्ज किया, तो आप निजाम जिंदगी चलाएंगे कैसे, कैसे चलाएंगे? क्योंकि तालिबान रजीम के अंदर बहुत कम रही, लेकिन 5 साल तक जो था वो तो सारा रशियन से आता रहा कर्म। तो आप कैसे चलाते, आप यू नो क्या करते? तो बताने का मतलब ये है कि आप बैटल ग्राउंड्स की स्ट्रेटजीज डिफरेंट होती है और एपिस्टेमोलॉजिकल ग्राउंड्स की स्ट्रेटजीज डिफरेंट होती है। तो बताने का मतलब ये कि आप जब तहरीकात इस्लामी का जो काम होता है वो ये होता है कि आप मुस्तकिल एक ऐसा फ्रेमवर्क प्रोवाइड करते रहे जो वैक्यूम को फिल करे अपनी इल्मियत से और अपने अकदार से, अपनी इल्मियत से और अपने तसव्वुरात हकीकत से। अगर आपने ये नहीं किया तो अमरीकन चले भी जाए तो भी कोई प्रॉब्लम नहीं, कोई प्रॉब्लम नहीं, तो अमेरिकन के लिए उसको टेकअप कर दे। अमेरिकन बेवकूफ है जो वो मार पिटाई कर रहे हैं, वो अपनी लिबरलिज्म की कुव्वत पे खुद ही उनको ईमान नहीं रहा। हालांकि लिबरलिज्म अगर मार पिटाई ना करे ना तो ये ज्यादा आसानी से ग्राउंड कैप्चर कर सकते हैं, ज्यादा आसानी से। वह चलो करो हुकूमत छोड़ दें तो ज्यादा बुरी शिकस्त होगी आपको, यानी कि हमास को इन्होंने चलने नहीं दिया, ये अल्लाह का शुक्र है कि उनको खुद ईमान नहीं रहा अपनी इल्मियत के ऊपर। यानी कि हम जब कहते हैं कि वेस्ट को शिकस्त देना इस वक्त जो जितना आसान है, पहले कभी नहीं था, उसकी दलील हम ये देते हैं कि जिन वैल्यूज को वो प्रमोट कर रहे हैं उस पर खुद उन्हें ईमान नहीं है। उन्हें पता है कि पता नहीं हम जो वैल्यूज दे रहे हैं ये रिप्लेस ना कर दे, पता नहीं इनकी क्या ताकत है, पता नहीं क्या चक्कर चला देंगे, पता नहीं क्या कर दे। हमास को उन्होंने चलने नहीं दिया, हमास को अगर वो चलने देते तो हमास ज्यादा तबाही फैलाता। जैसे टर्की के अंदर अब्दुल्ला अबुल वगैरह ने किया कि नहीं किया, क्या उन्होंने तोप चला ली इस्लामिस्टों ने आगे, जीत गए ना इलेक्शन कर लो, क्या क्या कौन सा इस्लामी निजाम नाफिज कर दिया उन्होंने टर्की के अंदर, है कौन सी तोप चला दी भाई? तो बताने का मतलब ये है कि अच्छा आपका प्रॉब्लम ये है कि लिबरलिज्म का प्रॉब्लम ये है कि लिबरलिज्म को ईमान नहीं है अपनी इल्मियत के ऊपर। आपको ईमान होगा लेकिन आप उसकी फंक्शनैलिटी उसको प्रैक्टिस करने के मैकेनिज्म आप पूरे के पूरे बाहर से पर पके पकाए एडॉप्ट करके इम्पोज कर देते हो। तो अगर फर्ज किया कि अमेरिका अगर वाकई 18वीं सदी या 19वीं सदी के इंटेलेक्चुअल्स होते ना तो अमेरिकन को कहते फौरन निकल जाओ, लड़ाई वड़ाई करने की जरूरत नहीं है, छोड़ दो और इनको सॉफ्ट पावर के थ्रू टेकअप करो। सॉफ्ट पावर के थ्रू टेकअप करें तो 50 साल की मार नहीं है। उनकी नहीं सुनते ना अमेरिकन, अल्लाह का शुक्र है अकल नहीं देता अल्लाह। मसला ये कि अपनी पावर पावर असल पावर जो होती है, चाइनीज जो विजडम है कहती है कि पावर जो होती है, पानी जो होता है वो कैसा होता है, वो हाथ मारो फट जाता है, इधर उधर हो जाता है, लेकिन इसको तोड़ सकते हो तुम पानी को, पानी को तोड़ सकते हो। पानी जो है वो इतनी सी सुराख से भी अंदर घुस जाए ना छोड़ दो उसके अंदर उतर जाए और दो साल बाद पता चलेगा पूरी सीपेज आ गई दीवार के अंदर। और कभी कभार जब पीछे से पलट के आता है और मारता है टक्कर तो पूरी की पूरी पहाड़ रेजा रेजा कर देता है। स्ट्रेंथ ये होती है। तो वो शाओलिन जो कहते हैं वन शुड बिहेव लाइक वाटर, सॉफ्ट एंड हार्ड। जब सॉफ्ट होना होता है तो सॉफ्ट हो जाता है, जब हार्ड होना है तो हार्ड हो जाता है, ऊपर से हार्ड हो जाता है अंदर से सॉफ्ट हो जाता है, अंदर से हार्ड हो जाता है ऊपर से सॉफ्ट हो जाता है। कितने रंग बदलता है, इतना डाइवर्सिफाइड है, है? पानी आग के ऊपर खोलता है और जब पानी आग पे गिरता है तो उसे ही बुझाएगा, गर्म भी होता है उसमें हाथ डालेगा आपका हाथ भी जला देगा, लेकिन जब उसी आग पे गिरता है तो उसे बुझा भी देगा। आप जब स्ट्रेंथ को देखते हैं तो असल स्ट्रेंथ वो होती है जो शो ना करे, असल कुव्वत वही होती है। यानी कि जो समझदार बाप होता है ना वो कहता है मैं मारूंगा, बहुत मारूंगा मैं, अच्छा कहता क्या मारेगा भाई, बहुत बहुत, वो कभी नहीं मारता, बहुत मारूंगा मैं, बहुत मारूंगा मैं। लेकिन अगर तुमने मार दिया तो फिर किससे डराओगे उसको तुम? वो बच्चा कहेगा अच्छा अभी तो मेरे मसल बड़े हो जाऊं मैं, फिर मैं देखूंगा अभी तो इट्स अ मैटर ऑफ मसल। तो कभी समझदार बाप मसल्स पे रिड्यूस नहीं करता रिलेशनशिप को, क्योंकि उसे पता है ना एक दिन मेरे मसल्स खत्म हो जाएंगे मसल्स। तो अमेरिकन जो है वो अपनी वैल्यूज पे यकीन नहीं रहा, ईमान नहीं रहा। 18वीं सदी का जो था वो कहता था दो ना कालों को आजादी क्यों नहीं देते, दो इनको ऑपरेट करो, इनको इनको ऑपरेट करो, इसको एक्सक्लूड क्यों कर रहे हो, देख लो काला बैठा हुआ है हुकूमत कर रहा है, वही काम वही पूरा निजाम चला रहा है कि नहीं चला रहा है। कॉन्डोलीजा राइस, कॉन्डोलीजा राइस का बाप मैं पूरे कॉन्फिडेंस से कह सकता हूं, कॉन्डोलीजा राइस का बाप घुस नहीं सकता था उस यूनिवर्सिटी के अंदर जिस यूनिवर्सिटी से वो प्रोफेसर होके निकले। जॉन हॉपकिंस यूनिवर्सिटी में काला आदमी मेन दरवाजे एंटर नहीं हो सकता था 1953 तक एंटर नहीं हो सकता था। वाह वाह वाह, देखिए जहां पे काला 1953 में नहीं घुसा था वहां पे आज अमेरिका का प्रेसिडेंट। ओ भाई उस निजाम की कुव्वत तो देखो, काला भी कर तो वही काम रहा है ना।
एक्चुअली इस टाइम पीरियड में
काले
को ट्रेन किया है कि
वो सब कुछ है, उससे ज्यादा लीथल है ना वो कॉन्डोलीजा राइस, उससे ज्यादा लीथल थी।
अभी आप कह रहे हैं कि उनको अपनी बातें नहीं मिला, अभी राजस्थान में मान लिया, अभी हमें बात साबित हो रही है कि जी वो इंकॉर्पोरेट करते चाहे वो कामिस्टन चाहे वो काले, और वो उन्हीं की बातें भी संबोधित कर रहे हैं। तो
नहीं, बुनियादी तौर पर जो काले इनकोऑपरेट हुए तुम्हारे ख्याल में थियरी की बुनियाद पर थोड़ी सिस्टम बना दिया ना उन्होंने, उस सिस्टम की रैशनल उनको बता रही थी कि ये करो 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 ऐसा करो ऐसा करो ऐसा करो। लेकिन अभी मिसिसिपी के ऊपर जब पानी आया तो वहां फॉरन ब्लैक व्हाइट बाइफरकेशन इस्टेब्लिश हुई कि नहीं हुई, सवाल ये कि उस निजाम के अंदर से निकल के कौन आता है। लेकिन वो तो उस निजाम जिंदगी के अंदर से निकल के आ रहा है ना, पाकिस्तान के अंदर तो नहीं है ना वो निजाम जिंदगी, वो कहें पता नहीं क्या बदमाशी करेंगे। पार्लियामेंट में आ जाए और क्या पार्लियामेंट में बनने के बाद वो बनने के बाद सबसे कहे कि भाई मैं अब आ गया हूँ, मैं ही हूँ और कोई पार्लियामेंट वगैरह कोई नहीं, पार्लियामेंट सब खत्म, कॉन्स्टिट्यूशन सब खत्म, अब मैं बन गया हूँ, अब मैं हमेशा जब तक बादशाह मैं रहूंगा और मैं बादशाह चक्कर चला दे तो फिर क्या करेंगे, उसके साथ लोग मिल जाए तो फिर क्या करें। तो बताने का मतलब ये कि लिबरलिज्म नेसेसरीली डेमोक्रेटिक है या डेमोक्रेसी नेसेसरीली लिबरलिज्म को गारंटी करती है, ये तो कोई इम्पेरिकल जस्टिफिकेशन नहीं है ना, ये तो इम्पेरिकल मामला है। तो बुनियादी तौर पर अमेरिकन को उम्मीद कम है, क्यों, क्योंकि 1970 के बाद जो बड़े लिबरल थिंकर्स पैदा हुए उन्होंने कहा लिबरलिज्म यूनिवर्सलाइजेबल नहीं है, लिबरल वैल्यूज यूनिवर्सलाइजेबल नहीं है। अगर नहीं है तो फिर हम क्या करें, किस बुनियाद पे लोगों को मनवाएं, तो जबरदस्ती मनवाओगे ना, तो जबरदस्ती मनवाओ, लेकिन हाथी का दम निकलता है आहिस्ता आहिस्ता। पता नहीं वो शेर मुझे दौड़ा था पूरा याद नहीं रहता, हुई सर में जुम्बी जरा धीरे धीरे कदम लड़खड़ाए जरा रफ्ता रफ्ता, पता नहीं इस तरह के हाथी का दम निकलता है रफ्ता रफ्ता, हाथी अभी हिल रहा है गिरेगा फिर हिलेगा फिर आहिस्ता आएगा बहुत दिनदार मरेगा। तो तुमने क्या कर रखा है, उस जब वो हाथी मर जाएगा तो दूसरा हाथी बैठा हुआ है ना तुम्हारे बराबर में चाइना।
ये जो रफ्ता रफ्ता की बात करेंगे ये इनके
भाई मसला ये
तो फिर वही जैसे आपने कहा कि आईक्यू लेवल
नहीं नहीं ऐसा नहीं है फलसफा
अगर उनके इंटेलेक्चुअल गुरुज को ये चीज नजर नहीं आती है तो ये तो
भाई मसला है
बिकॉज सी $10 trillion एक्स्ट्रा दे विल स्पेंड आई मीन दे विल कैरी इन देयर फिस्कल डेफिसिट दिस ईयर और तकरीबन कोई $2 billion एक महीने का जो है रिक्वायर है
डेट
चंक को फाइनेंस करने के लिए अफगानिस्तान एक महीने $2 billion और दिवालिया हो रही है इंस्टीट्यूशन दे रहे हैं आपको पता है कितने बड़े बड़े प्रॉब्लम तो
नहीं 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 ये तो मैं बता रहा हूँ कि बुनियादी तौर पर प्रैग्मेटिक है वैल्यू, उनको बहुत सारे इंटरेस्ट है, उनको मॉनेटरी इंटरेस्ट है, उनको बड़ी जंगें लड़नी है। अमेरिका जो है वो बुनियादी तौर पर रिप्रेजेंटेटिव है लिबरल वैल्यूज का नहीं बल्कि कैपिटलिस्ट सिस्टम का भी, अमरीका को प्रोटेक्ट करना तो इस पूरे सिस्टम की जरूरत है, अमरीका नहीं रहेगा तो फिर कौन प्रोटेक्ट करेगा इनको, बड़ी जंग लड़ने की सलाहियत तो अमरीका में दो अशारिया तीन के रेशो से उनकी पॉपुलेशन बढ़ रही है अमरीका की, पाकिस्तान के तकरीबन बराबर है अमरीका की ग्रोथ रेट। तो बताने का मतलब ये कि अमरीका जो कहता है उसमें वैल्यू कंपोनेंट भी है और उसके दूसरे माशी मफादात भी हैं। मैं सिर्फ ये कह रहा हूँ कि जो स्ट्रेटेजी वो इस्तेमाल करता है वो एकेडेमिकली साउंड नहीं है। जो रॉल्स है जिस आदमी में मैंने काम किया है उसकी आखिरी जो किताब है लॉ ऑफ द पीपल, वो कहता है अमेरिकन फॉरेन पॉलिसी फंडामेंटल कॉन्ट्रडिक्शन पैदा कर रही है लिबरल थॉट की यूनिवर्सलाइजेबिलिटी में, फंडामेंटल प्रॉब्लम्स क्रिएट कर रही है, और अगर अमेरिकन ये करते रहे तो लिबरल वैल्यूज के लिए मुस्तकबिल में खतरे पैदा हो जाएंगे। लेकिन आप जब क्या रखते हैं उन लिबरल वैल्यूज को, तो आप इस्लाम के साथ जस्टिफाई कर रहे हो ना भाई, कुरान की आयात लेके रहो, पूरे सुन्नतें पैदा कर रहे हो, ये कर रहे हो वो कर रहे हो, इस्लामिक डेमोक्रेसी का पूरा सिस्टम तुमने खड़ा कर दिया, इस्लामिक इकोनॉमी का पूरा सिस्टम खड़ा कर दिया, आप टेक ओवर कर लोगे ना।
जैसे भाई वो जो सवाल बड़े मतलब अहम है, यानी जो रिलेवेंट है प्रैक्टिकली जो मतलब है, मतलब यानी एक तो जमहूरियत का मसला और एक जो है टीवी का मसला जो कि बहुत ज्यादा जो है मतलब डिबेटेबल है हमारे यहाँ मजहबी अलगाव में। इस तरह भी आपने इसकी मिसाल दी कि वहां पे अमेरिका में इंतखाबात के जरिए सालों के लिए जो अमरीकी पॉलिसी थी उसके नतीजे में काले जो है वो इनकॉर्पोरेट हो गए अमरीकन कल्चर के अंदर। इसके ऊपर हमारे जो यहाँ पर एक देवबंदी आलिम है साहिब राजदी साहब, उनका रिसाला भी है मतलब अशरिया जो है, और वो गांधी साहब से भी उनके बड़े अच्छे मरासिम है, उन्होंने भी इदारिया लिखा है इसके ऊपर कि हमारे लिए सबक है अमरीकी इंतखाबात के अंदर कि किस तरह अमरीका में जो है मतलब एक आला जो है वो पहुंच गया है, तो एक मुसलमान भी जो है इसी जमहूरी अमल के जरिए वहां पर पहुंच सकता है।
दूसरों पाकिस्तान में तो हुसैन लगाते हैं ना आधा मुसलमान।
एक बात अच्छा, दूसरा सवाल जो है इसका मतलब है कि वो दूसरा सवाल ये कि जो टीवी के ऊपर जो گفتگو ہوئی کہ مطلب ٹی وی جو ہے کس قسم کی وہ ویلیوز دیتا ہے مطلب, تو اس کے اوپر جو آرگومنٹ ہے جیسے فقی عثمانی صاحب یا زاہد الراجدی اس طرح کے جو لوگ جو ٹی وی کے حق میں ہیں, ان کا یہ آرگومنٹ ہے کہ بھائی اگر ہم جو ہے ٹی وی چینل اپنی فنڈنگ سے قائم کریں گے اور اس کی ہم خود ہی جو ہے اس کی ویلیوز ڈیٹرمن کریں گے اور اس پر ہمارے ہی پروگرام میں چلیں گے تو اس میں کیا حرج ہے. یہ دو سوال جو ہے بڑے مطلب کہ یعنی اکثر جو ہے وہ گفتگو میں آتے ہیں اور چونکہ یہ اس سے بالکل ریلیونٹ ہیں تو اس پر بھی گفتگو کچھ ہو جائے.
پہلے تو یہ کہ اس سے کوئی فرق نہیں پڑا, امریکہ کے اندر فضل الرحمان پریزیڈنٹ بن گئے, اس سے کیا فرق پڑتا ہے, اس سے کیا فرق پڑتا ہے, کیا کر لے گا وہ, اس سے بالکل کوئی. امریکہ کی پوری پارلیمنٹ کے اندر آ جائیں گے لارڈ شوکت, یہ وہ بیٹھے گا نہیں کیا برٹش پارلیمنٹ کے اندر لارڈ لذیذ اور لارڈ شوکت اور یہ بیٹھے ہیں, اس سے کیا فرق پڑتا ہے, اس سے کوئی فرق نہیں پڑتا کہ کفر کون کر رہا ہے, شیطان ہے. حضرت علی کا یہ قول ہے کہ شیطان کا سب سے خوفناک کام یہ ہے کہ یہ نہیں کہ اچھائی کے اندر برائی ملا دیتا ہے, یہ نہیں کہ سب سے خوفناک اس کا یار یہ کہ برائی کے اندر اچھائی ملاتا ہے, اچھائی ملا سو دیٹ یو کین ٹالریٹ اٹ. تو پہلی بات تو یہ بہت سارے پاکستان میں اس بات پہ فخر کرتے ہیں, بارک حسین اوباما کے ابا جو تھے وہ مسلمان تھے, مسلمان ہوں کچھ بھی, سوال یہ کہ جو نظام زندگی ہے وہ کیا ہے. سوال یہ ہے نظام زندگی یہ کہتا ہے کہ انسان الہ ہے, یہ ہے نظام زندگی, اور نظام زندگی کہتا ہے کہ ورچو جو ہے وہ ہے انڈیویجول اوٹانومی, اور انڈیویجول اوٹانومی کا مطلب ہے رائٹ آف سیلف ڈیٹرمنیشن اینڈ گڈ ول بی ڈیٹرمنڈ بائی انڈیویجول ان ہز انڈیویجول کیپیسٹی, ٹھیک ہے, اس کی بنیاد پر پورا وہ نظام کھڑا ہوا. اس میں ہم مولانا فضل الرحمان بھی چلے جائیں تو بھی کچھ نہیں ہوگا, جو میرا خیال ہے, ہو سکتا ہے غلط ہو, فوراً سب لوگ شریف ہو جائے, اتنا نیک آدمی ہم لوگ سب شریف ہو جائیں, تو یہ ہو اللہ میاں معجزہ کر سکتا ہے, ہو سکتا ہے سب لوگ شریف ہو جائیں, تو لیکن یہ کہ نظام کا ایک جبر ہوتا ہے اور نظام بہت ساری چیزوں کو قبول نہیں کرتا, نظام کی اپنی پیرامیٹرز ہوتے ہیں, نظام کے اپنے اصول ہوتے ہیں اور وہ اسٹرکچرلی پریویل کرتے ہیں, اس سے کوئی فرق نہیں پڑتا کہ آپ ویلیو, وہ تو نظام زندگی کہتا ہے آپ کی جو ویلیوز ہیں نا وہ آپ کا پرسنل میٹر ہے, پبلک ویلیو یہ ہے کہ ول آف دی انڈیویجول ول پریویل, دیٹ از دا پبلک, پبلک گڈ یہی ہے. پرائیویٹلی آپ نماز پڑھو, شراب پیو, جو کچھ کرنا ہے کرو, لیکن پبلکلی آپ یہ نہیں کر سکتے, ٹھیک ہے. پہلی بات تو یہ کہ ہم جب کہتے ہیں تو ہم یہ نہیں کہتے انڈیویجول, انڈیویجول سے بحث نہیں ہے, سوال یہ کہ اس کے نظر میں نظام زندگی کون سا فروغ پاتا ہے, کالا ہے گورا ہے, اور مارکیٹ کے اندر نہ تو کوئی کالا ہوتا ہے نہ گورا ہوتا ہے, نہ عورت ہوتا ہے نہ مرد ہوتا ہے, وہاں پر پروڈیوسر ہوتا ہے اور کنزیومر ہوتا ہے, یہ آئیڈینٹی ہوتی ہے. تو جو سرمایہ داری کے اندر جو آئیڈینٹی پیدا ہوتی ہے نا, وہ اس سے کوئی فرق نہیں پڑتا مارکیٹ کو آپ کون ہیں, سوال یہ کہ آپ مارکیٹ ویلیوز اختیار کرتے ہیں یا نہیں کرتے. اگر مارکیٹ ویلیو اختیار نہیں کرتے تو چاہے آپ کالے ہوں, چاہے آپ گورے ہوں, چاہے آپ عورت ہوں یا مرد ہوں, آپ ایکسپٹیبل نہیں, مارکیٹ آپ کو مارجنلائز کرے. اور اگر آپ مارکیٹ ویلیوز قبول کرتے ہو, چاہے ہندو ہو, مسلمان ہو, سکھ ہو, عیسائی ہو, کوئی بھی ہو, اور وہ ویلیوز کو پریویل کرے گا. پہلی بات تو یہ کہ مارکیٹ ڈیٹرمن کرے گی کہ کون پریویل کرے گا اور کون پریویل نہیں کرے گا, چاہے وہ کالا ہو چاہے وہ گورا. 1960 سے پہلے یہ سمجھا جاتا تھا کہ کالے سسٹم کے اندر انکوآپریٹ نہیں ہوں گے, سسٹم میچور ہوا, سسٹم نے کہا نہیں کالوں کو انکوآپریٹ کرنے کا میکینزم ہے تو کالے انکوآپریٹ ہو, انکوآپریٹ ہو گئے. اب کالے جو ہیں وہ زیادہ یعنی کہ گوروں سے زیادہ, یعنی کہ کالوں نے کہا کہ بھئی ہم جو ہے اپنی ویلیو اگینسٹ وائٹ ڈیولپ کریں گے امریکہ کے اندر, فریڈم ملی جب ان کو, تو امریکی جو ہے گورا جو ہے اگر پورے کپڑے پہنتا ہے تو وہ مرد جو ہے بڑے پہنے گا اور عورتیں چھوٹے پہنیں گی, یہ ڈسکریمنیٹ کرنے کے لیے. ٹوپی سیدھی نہیں پہنے گا, ٹوپی ہمیشہ ٹیڑھی پہنے گا, ٹی شرٹ لمبی پہنے گا, ہاں, لیکن وہ زبان کون سی بول رہے ہیں, اپنی زبان بول سکتا ہے کالا بارک بابا, اپنی زبان بول سکتا ہے, اس کو نہیں پتا نا اپنی زبان, کلر آف اسکن سے کیا فرق پڑتا ہے, وہ نہ اپنی زبان جانتا ہے، نہ اپنی تاریخ جانتا ہے، نہ اپنا مذہب جانتا ہے، کچھ بھی تو نہیں جانتا وہ. تو مارکس ایسے لوگوں کو کہتا ہے پیپل وداؤٹ ہسٹری. اگر لارڈ شوکت جا کے وہاں پارلیمنٹ بیٹھے تو کون سی توپ چلا دی اس نے، کیا کریں ہم اس کا، ہم کیا کریں بھائی، کچھ بھی بیٹھا وہ. کیا وہ جو پرسیکیوشن کیا انگریزوں نے سب کانٹیننٹ کے اندر اس کو ریورس کر سکتا ہے وہ؟ آپ کہیں نہیں مسلمانوں کے تحفظ کے لیے وہ کچھ کوشش کر سکتا ہے تو نظام کے اندر ہی کرے گا نا، نظام کی گارنٹی اور نظام کی کنڈیشنز پہ کرے گا نا، اور نظام کے اندر ہی ایک اسپیس نکالے گا نا وہ، اور کیا کرے گا، نظام کے لیے ایکسیپٹیبل بنا دے گا اس ان لوگوں کو، یہی کر سکتا ہے نا. تو پہلی بات تو یہ کہ اگر فرض کیا کہ اگر کوئی کسی جگہ پر اگر پاکستان کے اندر ایک نظام زندگی آ جائے اور اس میں بہت ہی نیک آدمی ڈیموکریٹک حکومت کے ذریعے آ جائے، جو کہ نہیں آ سکتا، اگر آ بھی جائے فرض کر لیتے ہیں، تو کتنے دن تک وہ قائم رہے گا؟ ایران کی اگزامپل دیکھ لینا آپ اپنے ساتھ، ایران کے اندر جو جمہوری طریقے سے جو لوگ الیکٹ ہو کے آ رہے ہیں، جیسا کہ ہمارے یہاں کہا جاتا ہے کہ جمہوری نظام کے نتیجے میں پہلے سے بہتر لوگ آتے ہیں، تو تمہارے خیال میں احمدی نژاد انٹلیکچولی مورلی اپسٹمولوجیکلی زیادہ سپیریئر ہے اس سے، اپنے پچھلے پریزیڈنٹ کمزور ہے نا، اتنا اس طرح کے وہ کپڑے نہیں پہن سکتا، وہ صرف جو آیا ہے اپنی پاپولر سپورٹ پہ ہے، کیونکہ اس کی بڑی آنےسٹ لائف ہے، وہ دو کمروں کے فلیٹ میں رہتا ہے اور زمین پہ سوتا ہے، اور یو نو بڑا ریولیوشنری تھا، بریو تھا.
اگر ابھی آپ کے آنے سے پہلے گفتگو ہو رہی تھی کہ صرف رائٹس میں نہیں اس کے اندر روح کا ہونا بھی شامل ہے.
نہیں میں یہ نہیں کہہ رہا کہ وہ نہیں،
نژاد کی پیراڈائم آف دیئر ڈیموکریٹک پیراڈائم، انڈین ڈیموکریٹک پیراڈائم، احمدی نژاد کی اس وقت کو شاید ضرورت تھی، اگر احمدی نژاد نہ آتا تو رفسنجانی جیسے آدمی سے کام چلنے والا نہیں.
میں یہی تمہیں بتا رہا ہوں، جو چیز میں بتانے کی کوشش کر رہا ہوں وہ یہی بتا، احمدی نژاد ہارڈ لائنر ہے، ہارڈ لائنر ہے، وہ ایمان رکھتا ہے، اور ایمان دیکھو بعض لوگ ہوتے ہیں جو ایمان رکھتے ہیں بڑا زبردست، لیکن ان کا علم دماغ بھی سر بھی بہت بڑا ہوتا ہے. وہ خالد بن ولید کے لیے کسی نے کہا تھا کہ خالد سے لڑنے کے لیے تمہیں ایک ایسے پہلوان کی ضرورت ہے جس کا دھڑ شیر کا ہو اور دماغ لومڑی کا ہو. تم یہ رستم کو کہا لے کے جا رہے ہو اس کے لڑنے کے لیے ایک ایسا آدمی بھیجو جس کا دھڑ شیر کا ہو اور دماغ کھوپڑی کا لومڑی کا. تو آپ جو یہ کہ کچھ لوگوں کے اندر یہ صلاحیت ہوتی ہے کہ وہ بریو ہوتے ہیں، لیکن ہر آدمی خالد زیادہ ذہین نہیں ہوتا، ذہانت ایک الگ چیز ہوتی ہے. اسی طرح علم ہوتا ہے، ہر آدمی کا علم ایک سطح کا نہیں ہوتا. میں یہ بتا رہا ہوں کہ علم کی سطح کے اوپر جو لوگ آتے ہیں کیسے لوگوں کو تم سلیکٹ کرو گے؟
نہیں سر وہ آپ ہے نا مثال یہ مطلب جو ایک تو خاتمی جو تھے مطلب وہ ان کا کیا کیلیبر تھا، اس کے علاوہ خامنہ ہی، اور اس کے علاوہ کہ جب ایران میں صدارت کے پہلے انتخابات ہوئے
تو لوگوں نے انکار کر دیا،
کسی ایک نے بھی اپلائی نہیں کیا.
ہم الیکشن میں نہیں کھڑے ہوں گے، ہم اس قابل ہی نہیں ہیں. کیوں؟ کیونکہ ولایت فقیہ جو دیکھ رہا تھا، ولایت فقیہ کے سامنے جا کے کہتا میں حکومت کروں گا، تم کیا نماز کتنے وقت پڑھتے ہو، کیا کرتے ہو، تم نے کیا قربانی دی، کتنے تم نے وہ کیے، وہ تم نے زکات کتنی دیتے ہو، کیا کرتے ہو، تو کسی کی ضرورت نہیں ہوئی. اس کے بعد دوسری بار چار آدمی کھڑے ہوئے، ابھی 400 کھڑے ہوئے تھے. سمجھ لو ماڈریٹرز کہتے ہیں کہ اس سے کیا پتا پڑتا، میں نماز پڑھتا ہوں نہیں پڑھتا، اور ان کی فالوئنگ ہے بھائی، الیکشن لوگ ووٹ ڈالیں گے اس کو. تو ڈیموکریٹک پولیٹیکل پروسیجر کے نتیجے میں نیسسریلی اچھے کا کیا مطلب ہوتا ہے؟ اچھے کا مطلب نیشنلسٹ ہوتا ہے، اچھے کا مطلب زیادہ پیسے بنانے والا، اچھے کا مطلب زیادہ اگریسو، اچھے کا مطلب کلنٹن جو کے مقابلے میں بش زیادہ اچھا آدمی تھا، اور بش کے مقابلے میں جو ہے یہ زیادہ سپیریئر آدمی ہے. تو بھائی یہ آپ نے کس نے کہہ دیا؟ تو یہ کہنا کہ ڈیموکریٹک پولیٹیکل پروسیجر کے نتیجے میں آگے آنے والے لوگ اچھے ہوتے ہیں، بالکل انٹیریکلی آپ ریجیکٹ کر سکتے ہیں.
اس کو آپ یہ دیکھیں گے مطلب احمدی نژاد جب وزیر اعظم وہ صدر منتخب ہوئے تو اس نے اپنے ابتدائی صدارت کے اندر جو ہے وزیر पेट्रोलियम तीन मरतबा नॉमिनेट किया और तीनों मरतबा पार्लियामेंट ने उसके वजीर पेट्रोलियम को रिजेक्ट कर दिया क्योंकि उसका कोई एक्सपीरियंस नहीं था। तीनों कॉमी लेकिन उसके रॉन्ग थे जो कि पार्लियामेंट ने डॉक्टर से राय से मुस्तरद
कर। उसकी भी वजह यही थी, मैंने उसको पढ़ा था इसलिए मैंने ऐड करता चलो, उसकी भी वजह यही थी कि वजीर पेट्रोलियम जो था उसकी जो रिलेटिवली हिस्ट्री जो थी इनका यानी कि अदर काउंसिल जो कह रहे थे जिन लोगों के साथ उसका मुआवजा किया जा रहा था उसके बकायदा अच्छी थी बेहतर थी, इसलिए अहमदी निजात ने विद हिज हिस्ट्री उसको जो है मुंतखब किया।
हाँ भाई,
एक और
नहीं जो असल जो समझने मतलब गुफ्तगू क्या हो रही, गुफ्तगू ये हो रही है कि जो रेजिडेंट पहले आते थे उनके किसी फैसले को तीन मरतबा रिजेक्ट नहीं किया गया। एक फर्क हो गया ना, मतलब फैसला करने की सलाहियत पिछलों की बनस्बत तब्दील हो गई। एक दूसरा ये जितने भी प्रेसिडेंट आए थे वो अपना कौमी लिबास पहनते थे, पगड़ी बांधते थे, अमामा बांधते थे। अहमदी आजाद को कभी इस लिबास में अभी तक नहीं देखा गया। एक तब्दीली आ गई। वो तीसरा ये कि मतलब अहमदी नजार ने जो अपनी पॉलिसी अनाउंस की कि भाई जो उसने मतलब सदर बनने के बाद उसने कहा कि हमारी जो एक्सपोर्ट होगी इस साल की वो होगी ईरानी फिल्में, हम ईरानी फिल्मों के जरिए एक्सपोर्ट के रिकॉर्ड तोड़ देंगे। इससे पहले कितने भी आए जाहिर सामना ही ये काम नहीं कर सकते थे, खात्मी ये काम नहीं कर सकते। मतलब तब्दीली स्लोली और ग्रेजुअली आ रही है, आप मॉडर्नाइज हो रहे हैं, आपको इसका एहसास ही नहीं होता, आखिर में आखिर सरदारी ही आता है, ईरान में भी आखिर सरदारी आएगा अल्टीमेट जो है।
अगर 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 बुनियादी तौर पर डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर में कॉन्ट्रडिक्शन क्या है, डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर में प्रॉब्लम ये है कि आप गुड डिटरमिन करते हैं विल से, गुड जो होता है विल से डिटरमिन, रेवलेशन थोड़ी डिटरमिन होता है। अब रेवलेशन से अगर वो डिटरमिन हो रहा हो तो आप कहते हैं विल को तब्दील करो, रेवलेशन को थोड़ी तब्दील किया जाएगा। आप कहेंगे तुम अपनी विल ठीक करो, अपनी इसलाह करो, जब रेवलेशन को तब्दील कर दो क्या तुम्हारे विल के लिए? खुदा भी तो ये कहता है अगर तुम्हारी मर्जी पर दुनिया को चलाओ तो बड़ा फसाद पैदा होगा, यही होगा ना, खुदा को पता है ना, तो प्रूडेंस की बुनियाद पे चला था। अब रिलीजन के अंदर जो ये मैं बता रहा हूँ पढ़ा लिखा, यानी कि ईरान पाकिस्तानी सोसाइटी से ज्यादा पढ़ा लिखा है, एकेडेमिक है, जबान अपनी जबान में इल्म है उनका है, तो उनकी एजुकेशन फ्री है, बहुत कुछ है, पेट्रोल है उनके, तो डिपेंडेंट नहीं है, भिखारियों की तरह भीख नहीं मांगता वो दुनिया से। उसके बावजूद मैं बता रहा हूँ स्ट्रक्चर किस तरह से चेंज करता है।
एक क्वेश्चन है वो ये कि दैट्स ट्रू के जैसे सर मोहतरम ने बताया कि ये तब्दीली आई, ऑब्वियसली एक नेशनलिस्टिक बिहेवियर हमें नजर आने लगा कि सदारत के सबसे सदारत पर एक ऐसा शख्स बड़ा जवान हुआ जो जो पैंट शर्ट पहनता है जो कि उनका नेशनल ड्रेस है, उनका नेशनल ड्रेस है और उनके मजहबी ड्रेस से जो है वो एक स्टेप बैक पोजिशन है। मगर इसके साथ साथ रफ्सनजानी के बारे में कहा जाता था कि वो जो है वो रिलेटिवली
ज्यादा लिबरल है,
लिबरल है और करीब है वहां से और
ज्यादा एक्सेप्टेबल,
ये इनको रिलेटिवली ज्यादा राशिफुल अकीदा और ज्यादा
हार्डलाइनर है,
बिल्कुल फ्लेम बॉयंट कहा गया और उसके बाद यानी ये इनको लाया गया। एक तो एक ये बात, दूसरी ये कि देखिए सिस्टम एक डमी पिक्चर पेश कर रहा है कि डेमोक्रेटिक फ्रेमवर्क है हमारे पास, हम लोग भी लोगों से पूछ रहे हैं ये वो एंड सो ऑन, मगर देखा आपने कि रफ्सनजानी और इन सबके बीच और 400 लोगों के बीच इंतखाब एक ऐसे आदमी का किया गया कि ठीक है ये सारी के सारे पैराफ्रेज तो हैं यानी सेकेंडरी लेवल के ऊपर ये चीज है, मगर हार्डलाइनर है, फ्लेम पॉइंट है, इस सारी की सारी चीजें, तो ऐसे डमी फ्रेमवर्क से वैल्यूज के ऊपर क्या असर पड़ता है? दैट्स माय
क्वेश्चन। नहीं, मसला ये है कि आप जब देखो प्रॉब्लम क्या है, प्रॉब्लम ये है कि नैनी के बाद खामना ही है, तो बुनियादी तौर पर अभी ये सिर्फ सिस्टम के अंदर जो इस्लामियत जो मजहबियत को हिला नहीं सकते वो है विलायत फकीह, सुप्रा कॉन्स्टिट्यूशनल अथॉरिटी है, और खामना ही कोई आम आदमी नहीं है, मामूली आदमी नहीं है, खामना ही जो है वो 6 महीने तक गटर में रहा है तहरान के, वहां से कंट्रोल करता था, वो वहीं रहता था, तो लोगों को पता है कि उसने कितनी कुर्बानियां दी है। तीसरा आदमी है उसके ऊपर इल्जाम लगाना तो आसान है, ये पैसे बनाता है जैसे हमारे यहाँ बगैर किसी वजह से कहे ये डीजल मौलाना डीजल है, ये है वो है, कुछ भी किसी को भी कह दो ये पैसे बनाते हैं। खानदानी के बारे में तो कहना मुश्किल है। तो मतलब ये खानदानी का जो पॉस्चर है, इतना स्ट्रांग आदमी होने के बावजूद 400 आदमी खड़े हुए खानदानी के सामने, कुमारी के सामने नहीं खड़े हुए, खानदानी के सामने खड़े हुए मैं बनता हूँ, वो ज्यादा सॉफ्ट है रिलेटिवली खुमैनी के मुकाबले, वो ज्यादा एग्रेसिव थे। तो 400 आदमी खड़े हुए, तो पांचवा आदमी अब जो आएगा, जाहिर है कि वो एक तीसरी जनरेशन का होगा, वो जाहिर है उसने इंकलाब में शायद डायरेक्टली उस तरह शामिल ना, क्योंकि वो यंग होगा या जो कुछ भी होगा। तो बताने का मतलब ये कि जैसे जैसे आपका विलायत फकी का जो इंस्टीट्यूशन है वो गारंटी कर रहा है इस वक्त सिस्टम को, एक तो नीचे से डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर आपको ये बता रहा है, विलायत फकी बता रहा है तुम अपनी विल को तब्दील करो, क्यों? क्योंकि तुम्हारी विल ठीक नहीं है, तुम बनने आ जाओ, तुम ठीक नहीं हो, क्यों? क्योंकि तुम इस पर अमल नहीं करते, तुम रिलायबल नहीं हो। विलायत फकी की बात मान रहे हैं ना लोग। इसलिए द इशू इज दैट वन विल ऑफ विलायत फकी विल बी क्वेश्चन्ड बाय द विल ऑफ द मेजोरिटी। ये कोई पहला तजुर्बा थोड़ी है, ये तो प्योरिटन्स ने किया, यानी कि ईसाइयत के अंदर जो प्योरिटन्स थे जब ये आए, तो उन्होंने कहा जो किंग होगा उसका डिवाइन राइट है, किंग डिटरमिन करेगा विल ऑफ द गॉड क्या है, ही इज द शैडो ऑफ द गॉड। तो उन्होंने कहा कि भाई किंग ही क्यों करे, पहले तो सब लोग चुप करके सुनते रहे, लेकिन फिर लोगों ने कहा किंग ही क्यों करेगा, हम क्यों नहीं करेंगे, हम लोग भी नहीं है जो नहीं पाकिस्तान में, भाई ये मौलाना साहब कौन बताए, मैं भी मुसलमान हूँ, अरे मुसलमान है तुम्हें क्या मतलब, तुमने लगाई जिंदगी उतनी, तुमने पढ़ा वो सब कुछ, तुम जानते हो वो सब कुछ, नहीं मुझे पता है सब, मैं मुसलमान हूँ और ये कि मैं भी उतना ही बड़ा मुसलमान हूँ जितना, तुम्हारे कहने से क्या होगा, इल्म है कि नहीं, इल्म असल चीज है, विलायत फकीर के पास है इल्म, और जो आम आदमी रोड में घूम रहा है ईरान के अंदर उसके पास इल्म नहीं है, लेकिन जब आप विल की बुनियाद पर डिसीजन लेते हैं तो इल्म इररेलेवेंट हो जाता है, नॉलेज वैल्यू नहीं करती। तो जो डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर में गुड डिटरमिन होता है बाय द विल ऑफ द पीपल, तो लोगों से जब तुम जाके पूछो आप बताओ भाई आप बताओ, जो ज्यादातर बदमाश होंगे वो कहेंगे हाँ मन तो यही चाहते, हमें तो कोई प्रॉब्लम नहीं, जितना पाकिस्तान में आवाम ने बड़ी मुसरत का इजहार किया, और आवाम ने मुसरत का इजहार किया तो पूछे इससे पूछे, बल्कि उनकी रिश्तेदारी होती है आपको, बल्कि वो कैमरा वाला होता है, वो पहले खुद ही पीछे चला जाता है, फिर आया था, और बहुत सारे लोगों से हमने पूछा, सबने कहा कि हम बहुत मुतमईन है और हुकूमत बहुत अच्छे फैसले,
बहुत सारे लोगों का भी शौक है,
उसमें भी आया था, बस 160 मिलियन में तो आपने 60 आदमी को दिखाया गया, फॉर्म बहुत खुश है, फॉर्म बहुत मुतमईन है और इस फैसले में बहुत
खुश
अगेन। देखो इशू ये है कि आपके पास तारीखी अमल से अगर आप खैर और शर के मियारात निकालें, ये एक बुनियादी मसला है कि आपने देखो भाई तारीखी अमल में अकदार तब्दील होती रहती है, जैसे ईरान के अंदर फर्ज किया कि तब्दील होनी, ईरान के अंदर एक बड़ा मजहबी आदमी आता है, वो कहता है मैंने देख लिया सब बदमाश है, ये इलेक्शन सब खत्म, अब मैं विलायत फकीह और कोई इलेक्शन नहीं होगा, मैं जब मरूंगा तो मैं फैसला करूंगा कौन बेहतर है, और बस तब से आप जाके घर में बैठ जाओ, वो हम एहतजाज मार दो सबको, फर्ज किया इस तरह का कोई आ जाए तो वो किस बुनियाद पे अपनी अथॉरिटी इस्टेब्लिश करेगा, क्या डेमोक्रेटिक पॉलिटिकल थियरी से निकालेगा या किसी शियाइट रिलीजियस टेक्स्ट की बुनियाद पे, वो या कुरान और सुन्ना से निकालेगा, किसी से निकालेगा ना, अगर वो टेक्स्ट मौजूद है वो कहेगा देखो ये टेक्स्ट बता रहा है कि तुम्हारे मर्जी के ऊपर फैसले नहीं होंगे और इस मर्जी के फैसले होंगे, समझ आ रही बात, और सब चले जाओगे, अगर फर्ज किया कि लोग चले गए तो इम्कान मुमकिन है कि वो अपने तारीखी अमल को रिवर्ट कर दे, क्यों? क्योंकि टेक्स्ट मौजूद है ना, वो कह किसने कह दिया कि विल ऑफ द पीपल फैसला करी, बताओ किसने कहा कुरान के अंदर लिखा है, कहां हदीस में है, कहां सुनना, कौन से प्रॉफिट, कौन से सहाबी ने किया, اگر وہ یہ کہے گا تو تاریخی دھارے سے پیدا ہونے والی اقدار کے مقابلے پہ دوسری اقدار کھڑی کر دے گا. یہ ٹیکسٹ کی اسٹرینتھ ہوتی ہے, ٹیکسٹ کی اسٹرینتھ یہ ہوتی ہے کہ اچانک کوئی آدمی پیدا ہو جاتا ہے, وہ کہتا ہے میں تو یہ جو پورا تاریخی عمل ہے ٹھیک نہیں ہے, اب میں جا کے اس کو جوڑوں گا اس تاریخی عمل سے جو کہ ہمارے اکابرین کا تھا. تو جو تاریخی عمل ہوتا ہے اس کے اندر ٹیکسٹ جو ہے وہ بنیاد بنتا ہے, اور تاریخی عمل کے اندر وہ علمی ورثہ جو محفوظ رہا آپ کے اکابرین کے اندر وہ زندہ رکھنا, اس کو پروان چڑھاتے رہنا ہمیشہ امکان پیدا کرتا ہے کہ آپ ایک ایسا اقداری ڈھانچہ کھڑا کر دیں جو کہ موجودہ نظام زندگی میں کو بالکل الٹ کے رکھ دے یا بدل کے رکھ دے اور لوگوں کو تیار بھی کر دے. اور یہ کئی بار ایسا ہوا ہے, کئی بار ایسا ہوا تاریخ کے اندر کہ ایک ایسا آدمی آیا جس نے کہا یہ تم اسے قدر کہتے ہو, یہ قدر ہے, یہ تو قدر نہیں ہے, یہ ہے قدر, اور کیسے یہ دیکھو تمہارے ان لوگوں کا, لوگ کنوینس ہو جاتے ہیں, لوگوں کو کنوینس کرتا ہے.
لیکن اس میں بنیادی مسئلہ ہے وہ یہ ہے کہ جس دور کی آپ بات کر رہے ہیں کہ جب یہ تبدیلیاں عمل میں آئی ہیں تو ظاہر ہے کہ وہاں پہ اس طرح کے ادارے اور اس طرح کی ہیجمنی اور اس طرح کا ڈسپلن اور اس طرح کے مطلب آئرن کیجز نہیں تھے کہ جس کی فہم اور ادراک حاصل کرنا بھی بڑا مشکل کام ہے سمجھنے میں. مطلب ایران میں جو تجربہ ہوا ہے مطلب تو جو ہے مطلب کہ جو بھی یعنی مطلب طرز زندگی ہے, جو طرز حیات ہے, وہ جو مطلب اکنامک ڈسپلن ہے اور جو تعلیم کا نظام ہے مطلب یعنی جو روایتی تعلیمی نظام کو چھوڑ کر مطلب تو وہ تو وہی ہے سارے کا سارا مغربی جو ہے مطلب. تو اس کے نتیجے میں وہ روحانیت جو ہے جو کہ یعنی مطلب اعداد و شمار کی روشنی میں کم ہو رہی ہے مطلب اس وقت کم مطلب آخر اسی سسٹم کے اندر سے تو ہے مطلب وہ جو سبشن یعنی اسی سسٹم میں سے نکل آئے نا مطلب اسی مطلب یہ کہ ولایت فقی کے ہوتے ہوئے اور پوری جو ہے مطلب یہ کہ ایگزسٹنس کے باوجود اور پوری مانیٹرنگ کے باوجود جو ہے وہ وہاں اندر سے ایک لبرل آدمی نکلا ہے اس کو کاؤنٹر کرنے کے لیے انہیں ایک چھوٹے آدمی کو پڑھنا پڑا جو ہے مطلب احمدی سجاقو کہ وہ پاپولر تھا کہ چلو پاپولرزم ورسز لبرلزم جو ہے مطلب. تو یہ جو مطلب یہ کہ اس سسٹم اور اس طرز زندگی کے ساتھ اس روحانیت کا ریوائول ممکن ہے مطلب ایک آدمی ٹی وی بھی دیکھ رہا ہو, ایک آدمی جو ہے مطلب یہ کہ سیکولر ایجوکیشن سسٹم بھی چلا رہا ہو, ایک آدمی جو ہے مطلب پورا نظام زندگی جو ہے وہ پورا جو ہے ریویل کر رہا ہو, اس کو اسلامائز کر رہا ہو, تو کیا روحانیت اس ادارتی ڈھانچے کے اندر برقرار رہ سکتی ہے؟ وہ تو کمی ہوگی الٹیمیٹلی.
دیکھیں مسئلہ یہ ہے کہ یہ تو بالکل ٹھیک بات ہے کہ بظاہر تو ایسا ہی لگتا ہے کہ سسٹم جو ہے بڑا اسٹرانگ ہے اور بڑا ویل کنیکٹڈ ہے اور اس میں زندگی کا کوئی دائرہ ہمارا چھوڑا نہیں ہے. لیکن پہلی بات تو یہ کہ ایک آنٹولوجیکل بات تو یہ کہ اس دنیا کو خدا چلاتا ہے, نظام چلاتے ہیں لیکن یہ کہ خدا بھی موجود ہے اسی اور اتنا ہی طاقتور ہے جتنا وہ ہمیشہ سے طاقتور تھا. پہلی بات تو یہ خدا کو مائنس کر کے تو ہم سسٹم کو انڈرسٹینڈ نہیں کرتے. دوسری بات یہ کہ آپ کو کوشش کرنی ہوتی ہے اور نتیجہ آپ کو خدا کے اوپر چھوڑنا ہوتا ہے, اور فیصلہ بنیادی طور پر اس بنیاد پر ہوگا کہ آپ نے کتنے خلوص سے وہ کام کیا. اگر آپ نتیجہ نہیں پیدا کر سکے تو بھائی ظاہر ہے کہ نتیجہ پیدا کرنا تو میرے بس میں نہیں ہے. دوسری بات یہ کہ آپ جو موجودہ جو سسٹم ہے میں حقیقت جو سمجھتا ہوں وہ یہ کہ انہوں نے کبھی سسٹم کو سسٹمیٹکلی چیلنج کیا نہیں ہے ابھی تک, کم از کم 200 سال میں مسلمانوں نے تو کبھی سسٹم کو کوئی فنڈامینٹل تھریٹ تو پوز کیا نہیں ہے, چیلنج پوز کیا نہیں ہے. کیوں؟ کیونکہ ان جو نظام زندگی سو کال جمہوریت وغیرہ نے خاص قسم کی انٹیلیجنشیا پیدا کی اور وہ ثابت ہو گئی تمام اسلامی ممالک کے اندر, وہ ابھی تک وہی ڈھول پیٹے جا رہے ہیں, وہ ڈھول پیٹ رہے ہیں, وہ ڈھول پیٹ پیٹ کے لوگوں کے کان پک گئے ہیں لیکن وہ ابھی تک ڈھول پیٹ رہے ہیں. زیادہ دن تک یہ ایمان قائم رہے گا نہیں. امپورٹنٹ بات یہ ہے کہ جب آپ کوئی نظام کے ساتھ مقابلہ کرتے ہیں تو اس کی بنیاد جو ہوتی ہے وہ انڈیویجول نہیں بلکہ وہ تحریکی سطح کے اوپر ہوتی ہے, اور اس کے اندر کوئی ایسی فورس ضرور ہونی چاہیے جو مختلف دھاروں کو آپس میں ریکنسائل کرے, ان کو ملائے, چاہے وہ معاشرتی تحریکیں ہوں, چاہے وہ سماجی تحریکیں ہوں, وہ اخلاقی تحریکیں ہوں, وہ دعوتی تحریکیں ہوں, وہ جس قسم کی بھی تحریکیں ہوں, وہ ان کو مربوط اور منسلک کرنے کی ایک فورس موجود ہونی چاہیے معاشرے کے اندر اور اس طرح کی کوشش کرتے رہنا چاہیے پہلی بات. دوسری بات یہ کہ اگر فرض کیا کوئی آدمی کہے کہ یار اس میں تو روحانیت کا امکان ممکن نہیں ہے لہذا جو ہے سسٹم پھر ہم کیا کریں سسٹم کے ساتھ, تو جو ایک ہے یہ کہ آپ سسٹم سے الگ ہو جائیں. جیسے ہمارے ساتھ بتا دیں کہ جماعت اسلامی کے ایک وہ تھے مولوی مستری صاحب, تو وہ الیکشن میں ہار گئی جماعت اسلامی, تو انہوں نے کہا کہ اس نظام میں تو شرح نافذ نہیں ہو سکتی, لہٰذا انہوں نے کچھ بکریاں خریدی اور بکریاں خرید کے وہ ایک پہاڑ کے اوپر چلے گئے اور وہاں پہ پہاڑ پہ کہا کہ یہاں پہ میں نے شرح نافذ کر دی ہے, یہ بکریاں ہیں اور میں یہیں رہوں گا, اب میں کبھی نہیں جاؤں گا شہر وہر گاؤں واؤں میرا کوئی لینا دینا نہیں, وہیں پہ رہ گئے. صحیح ہے, یا پھر یہ کر لیں, یہ تو آپ کر نہیں سکتے, تو میدان کے اندر ہی آپ کو کھڑا ہونا ہے. تو امپورٹنٹ بات یہ ہے کہ وہ جو آپ جس فریم ورک کے اندر ہیں جو کانٹریبیوشن آپ کر سکتے ہیں وہ یہ کانٹریبیوشن آپ کر سکتے ہیں کہ جس سطح کے اوپر بھی جو علمیت آپ کے مقابلے پر ہے آپ اس کو پہچانے تھے, جس چیز کو آپ اسرٹ کرتے ہیں اس کو آپ پہچانے اور جس چیز کو آپ ریجیکٹ کرتے ہیں اس کو آپ پہچانے. اور اگر فرض کیا کہ آپ کا اتنا علم نہیں ہے کہ آپ اسلام کو بھی جان لیں اور ویسٹ کو بھی جان لیں, تو جو تقلید کے اسٹیبلش فریم ورک ہے ان کے ساتھ جڑ کے رہیں. اس وقت تک کیوں 1500 سال تک انہوں نے آپ کو بچایا ہے, ابھی بھی آپ کو بچا لیں, آپ ان سسٹمز کو بھی انڈرسٹینڈ کریں. اور جب تک کہ آپ کا علم اتنا بڑا نہیں, آپ کا دماغ اتنا بڑا نہیں کہ امام حنیفہ سے اونچے ہو سکے, تو آپ امام حنیفہ کو فالو کریں یا امام شافعی کو فالو کرتے رہیں.
لبرل ویلیوز کے مقابلے میں اگر ہم وہ ویلیوز پیش کرنا چاہیں کہ جس کا مقصد جو ہے وہ علم بڑی ہے, اس کا اب ہمارے مطلب ہمارے پاس اس کا کیا طریقہ ہے؟
بالکل سمپل طریقہ, آپ کہیں کہ بھائی ہم یہ ویلیو کوئی نہیں, ہم تو رائٹ آف سیلف ڈیٹرمنیشن کی بنیاد پر دعوت نہیں دیتے, رائٹ آف سیلف ڈیٹرمنیشن آپ کہتے ہیں اگر ہم رائٹ آف سیلف ڈیٹرمنیشن کی بنیاد سے دعوے تو ہمیں سب لوگ پکڑ کے بند کرتے ہیں, کبھی نہیں بند کیا. سسٹم جو ہے وہ بنیادی طور پر تو آپ کے مائنڈ کے اندر ہوتا ہے نا, جو آپ ایکسپٹ کرتے ہیں. آپ یہ کہیں کہ بھائی بنیادی طور پر آپ کو لوگوں کو بلانا ہے نا, تو آپ کن اقدار کی بنیاد پر وحی کی طرف بلائیں گے؟ اگر آپ کہتے ہیں ہم وحی کی طرف بلاتے ہیں ان لبرل ویلیوز کی بنیاد پہ کہ ہیومن رائٹ, ڈیموکریٹک رائٹ, رائٹ آف سیلف ڈیٹرمنیشن, ویلفیئر رائٹ, تو اس کے نتیجے میں آپ اسلام کو لبرلائز کرو گے. اگر آپ اسے کہو نہیں بنیادی طور پر اسلام یہ ہے, اور اگر آپ کو لبرل ویلیوز میں سے کوئی چیز اس میں کانٹرڈکٹ کرتی ہوئی نظر آئے تو آپ اس کی علمی توجہ پیش کرو گے, دیکھو یہ تو چیز اس میں کنسسٹنٹ نہیں ہے, زبردستی اس کو کنسسٹنٹ بنانے کی تو کوشش نہیں کرو. جب آپ اس کو زبردستی کنسسٹنٹ بنانے کی کوشش کرتے ہو تو آپ سسٹم کی توجہ پیش کر دیتے ہو, سسٹم کی دلیل پیش کر دیتے ہو. اگر پرتیہ آپ کہتے ہو کہ یہ جو اکنامک سسٹم ہے اس کے اندر یہ جو سود ہے اس کا آپریٹر جو ہے وہ رینٹ ہے, تو آپ نے نظام تو وہی رکھا, اس کو آپ نے سود کو رینٹ کر دیا, تو اس کے نظر میں جائز ہی جائے گا, اسلامک فائنانس ہو جائے گا. تو بتانے کا مطلب یہ کہ جو جس سطح کا آدمی ہے اس سے اس سطح کا سوال ہوگا. ایک آدمی جو کہ ابھی اسٹوڈنٹ ہے اس کی یہ ذمہ داری ہے کہ وہ اپنی چیزوں کو صحیح طرح پڑھے, اور جو چیز اس کو لگتی ہے اسلامی علمیت سے انکنسسٹنٹ اس کی کرٹیک ڈیولپ کرے, علمی کام کرے اس کی کرٹیک ڈیولپ کرے. یہ تھوڑی کرے کہ جو بھی چیز اس کو لگ رہی ہے اس کو اسلامائز کرنا شروع کر دے. کرکٹ بھی اسلامی ہوتا ہے, فٹ بال بھی اسلامک ہوتا ہے. بھائی فٹ بال اسلامک ہوتا ہے ارریلیونٹ ہے نا, یہ اسلامک بھی آتا ہے دنیا میں لوگ کرکٹ کھیلیں, اسلامی زندگی نظامی زندگی میں کرکٹ کی کیا حیثیت ہے؟ ارادہ خداوندی کو پہچاننے میں کرکٹ کیا رول پلے کرتا ہے؟ اگر کرکٹ کوئی رول پلے نہیں کرتا, قدر کی ترتیب میں وہ نیچے آئے گا نا, وہ چیزیں اوپر جانی چاہیے جو اخبار کی ترتیب میں آپ کو خدا کے ارادے کے زیادہ قریب کریں. تو بنیادی طور پر اس کا کوئی ایک میتھڈ نہیں ہوتا. آپ دیکھیں نا اپنی تاریخ کے اندر جب یہ جو نظام زندگی ہے اس سے زیادہ جابر تو نہیں ہے, اس سے زیادہ رولر تو نہیں ہے جو تاتاریوں سے زیادہ. کیا مسلمان نے تاتاریوں مقابلے پہ آگے کیا گھر میں جا کے بیٹھ گئے تھے؟ انہوں نے ایل خان کو کنورٹ کر لیا اس کو. کیوں؟ کیونکہ وہ قائم رہے. اس نے کہا کہ میں یہ گوشت کھلا رہا تھا اپنے کتوں کو, ان سے کہا کہ یہ کتے بہتر ہیں یا تم بہتر ہو, میرے کتے بہتر ہیں یا تم بہتر ہو؟ انہوں نے کہا اگر ہم اپنے خدا کی بات مانتے ہیں تو ہم ان کتوں سے بھی بہتر ہیں اور ہم تجھ سے بھی بہتر ہیں. और अगर हम अपने खुदा की बात नहीं मानते तो हम इन कुत्तों से भी बदतर हैं। तो यही तो बोला था उन्होंने, कौन सी तोप चला दी उन्होंने, कन्वर्ट हुआ ना वो। तो बताने का मतलब ये कि आप अपने अवतार को पहचाने और इन अवतार को प्रैक्टिस करें।
सर ये आपने सारे डिबेट किए पॉलिटिकल बातें की, हमें वैल्यू बेस भी आ गया, लेकिन अपनी वैल्यू को बचाने के लिए जो है वो तो अपनी एक्सट्रॉलॉजी बचाना हो, अपनी एक्सट्रॉलॉजी को बचाने के लिए अपनी ऑन्टोलॉजी बचाना हो। आपने बोला कि आपने बोला कि आप एक वैल्यू के मुकाबले में दूसरी वैल्यू लाई खड़ी है, आप खुद उसमें लाई खड़ी करेंगे ना, आप उस वैल्यू दोनों वैल्यू उसकी एक्सट्रॉलॉजी और ऑन्टोलॉजी का डिफरेंस समझ लीजिए, वैल्यू की बेस पर तो आप क्यों पूरा चीज चलाना पड़ेगा। सुनिधि दी है कि हमारे पास उनको बहुत जल्दी सिस्टम चेंज करने का शुरू कर देना है, हमारे पास डिक्शन क्या है, यानी हमारा इस्लामिक सॉफ्टवेयर वो डिक्शन है, इकोनॉमिक ग्रोथ तो इक्वालिटी तो फलाना तो धमकाना, जीडीपी पर क्या बेटा तो डेवलपमेंट तो ऑर्गेनाइजेशन, तो हमारे पास बहुत हायर प्लान का मसला है, सिर्फ वैल्यू पैसे मसला नहीं है, एपिस्टेमोलॉजी का मसला प्रोवाइड करेंगे और ऑन्टोलॉजी रखते हैं दुरुस्त है।
पहली बात यह कि हर आदमी हर सतह का काम नहीं करता, रोज रोज तो कांट हेगल को नहीं पैदा होते ना, रोज रोज तो मार्क्स नहीं पैदा होते, एक आदमी पैदा होता है उसके बाद वो इम्पैक्ट आता है, उसके बाद इंटेलिजेंसी और उसको कबूल कर लेती है, उसको इंस्टीट्यूशनलाइज कर लेती है। मार्क्स ने जिस तरह से इंस्टीट्यूशनलाइज करने को कहा था, किसी ने मार्क्स की तरह इंस्टीट्यूशनलाइज नहीं किया, दुनिया में कहीं पर भी मार्क्स के बताए हुए तरीके से इंस्टीट्यूशनलाइज नहीं हुआ, बल्कि जब कॉन्फ्रेंसेज होती थी तो वो कहता था मार्क्स की, कहता मार्क्सिज्म ये मार्क्सिज्म ये, तो मार्क्स कहा मैं भी तो बैठा हुआ, मुझसे तो पूछो आई एम मार्क्स नॉट मार्क्सिस्ट, तो उसकी भी अच्छी चलो इसकी ये असर खुद क्या कहता है। तो पहली बात तो ये कि ये जो जो मैं बात कर रहा हूँ ये इल्मियत की जो सतह है वो इल्मियत की सतह पर आम आदमी नहीं पहुंचता, ऊपर के लोग पहुंचते, उनको अपना काम करना पड़ेगा, अगर वो अपना काम नहीं करेंगे उनसे पूछा जाएगा, छोड़ेगा नहीं उनको, उनको कोई जो बैठा हुआ ऊपर वो छोड़ेगा नहीं कि तुम ये काम कर सकते थे और तुम ये कर रहे थे, तो वो कहेगा मैं तो यही मुनासिब समझता था, ये तुम्हारी जिम्मेदारी है कि तुम पहचानो, तो कुफ्र को भी पहचानना उसकी जिम्मेदारी है और खैर को भी पहचानना उसकी जिम्मेदारी है, लेकिन बुनियादी तौर पर ये एक दो दिन का काम नहीं है, इट टेक्स ईयर्स। ईरान के अंदर इनकलाब 100 साल में आया, ठीक है, 1906 से उन्होंने मूवमेंट शुरू की है, ऑलमोस्ट 70 साल लगे, 80 साल, सही है। तो बताने का मतलब ये कि तहरीकें जो जब पैदा होती हैं, सवाल ये आप पहला कदम तो उठाएं, आप ये तो कहें कि भाई हम जिस वैल्यू को पेश करते हैं वो वैल्यू इस निजामे जिंदगी में जो अकदार हैं उनके साथ मुतफादिल है, इस सतह का तो काम करें, इस सतह तो आप ये प्रिज्यूम करें कि आपके बाद आने वाला आपसे ज्यादा समझदार, ज्यादा जहीन, ज्यादा ब्रेव और ज्यादा डिटर्मेंट होगा, और आप अपना काम करके चले गए, उसके बाद दूसरा आदमी आएगा दूसरा कदम उठाए। अगर फर्ज किया आपने कहा चूंकि ये बहुत बड़ा काम है लिहाजा मैं जो है कदम नहीं उठाता हूं, तो हम लोग सेल्फ क्वेश्चनिंग में चले जाते हैं, अगर मैं ये करूंगा तो फिर इसका ये जवाब होगा, फिर वो ये करेगा, उसके बाद वो ये कहेंगे, उसके बाद में ये, तो फिर मैं ऐसा करता हूं कुछ भी नहीं करूंगा। जैसे एक आदमी था वो गाड़ी चला रहा था, अचानक गाड़ी बंद हो गई, बड़ी कोशिश करता रहा, देखा तो पेट्रोल खत्म हो गया, पेट्रोल खत्म हो गया रात के 3 बजे, बहुत दूर देखा एक पेट्रोल पंप था, उसने डब्बा उठाया अपना, उसने कहा पेट्रोल वहां से लेके आ, वहां से जाते थे, लेकिन वो हमारी तरह का आदमी का सेल्फ क्वेश्चनिंग करने वाला, खुद से तंकीद करना, तो उनका आपको मैं जब जाऊंगा तो वो तो सो रहा होगा, तो मुझे उसको उठाऊंगा तो मैं उससे क्या कहूंगा, तो मैं उससे ये कहूंगा, खुद ही जवाब दे रहे, मैं उससे ये कहूंगा कि भाई जो मेरी गाड़ी का पेट्रोल खत्म हो गया, तो वो मुझसे कहेगा कि भाई रात के इस वक्त तुम्हारी गाड़ी का पेट्रोल क्यों खत्म हो गया, मैं इसका क्या जवाब, मैं उससे कहूंगा भाई मैं लंबे सफर पे आ रहा, तो वो मुझसे कहेगा लंबे सफर पे आ रहे थे तो मैं गाड़ी का टैंक फुल करवाना चाहिए, तो इसका मैं क्या जवाब दूंगा, मैं इसका जवाब दूंगा कि मैंने देखा नहीं, तो कहेगा जो मीटर देखने का क्या मतलब, मीटर रीडर लगा हुआ था वो मीटर, तो उसका घर भाई बिल्कुल करीब भी पहुंच गया, बिल्कुल दरवाजे तक पहुंच गया, और ये सोच भी है, तो वो मुझसे कहेगा मीटर को तुमने, तो मैं कह दूंगा कि मीटर जो था वो गाड़ी का ठीक नहीं था, तो वो मुझसे कहेगा कि लंबे सफर पे जाने से पहले गाड़ी की सर्विस कराते हैं, तेल पानी चेक करते हैं, और तुम मुझे रात के, इसका मैं क्या जवाब दूंगा, और वो नॉक भी कर चुके थे ये सोचते, तो सोचते हैं मैं इसका क्या जवाब दूंगा, क्या जवाब दूंगा, एक आदमी निकल के आ गया, वो तेल का डब्बा उठा के उसको सब रहा क्या नहीं चाहिए तुम्हारा तेल। मैं तुमसे कह रहा हूँ कि जो आदमी बैठा हुआ है तुम्हें क्या पता कि वो क्या पूछेगा तुमसे। मैं ये कह रहा हूँ कि वेस्ट के अंदर जो लोग घूम रहे हैं तुम्हारे क्या समझो सब उन्होंने हेगल को पढ़ा हुआ है, मार्क्स को पढ़ा हुआ है, एंजल पूरी दुनिया का साइंटिफिक फिलोसॉफिकल इंटेलेक्चुअल माइंड उसके दिमाग में है। जैसे जो बुश बैठा है भाई उसको कुछ नहीं पता, उसको कुछ नहीं पता, उसको बोलो बेटा तुम मर जाओगे क्या तुम बकवास कर रहे हो। तो देखते बात मैं बता रहा हूँ वो ये कि हर आदमी जो घूम रहा होता है वो पूरी इल्मियत अपने अंदर लेके नहीं घूम रहा, इल्मियत तो सिर्फ उसका ईमान ही होता है, सिस्टम को उसका ईमान होता है, सिस्टम अपने ईमान को बार बार जिंदा करता रहता है। तो जब आप कंफर्म करते हैं तो आप समझते हो ओ ये जो आदमी बैठा हुआ है जितना आज पूरी वेस्टर्न सिविलाइजेशन जितना फलसफा है सब इसको पता है, पूरी वेस्टर्न सिविलाइजेशन में जो फाइनेंशियल मैनेजमेंट में सब उसको पता है, साइंस सारी डिस्कवरी उसको पता है, सब होता तो उसको कुछ भी ना पता हो, उसको ये भी ना पता हो कि जियो सेंट्रिक थ्योरी फेल हो चुकी है। तुम्हें क्या पता, तुम्हारी प्रिजम्पशन है, तुम्हारा एहसास है कमतरी है, तो कहो भाई तुम मर जाओगे तुम इसका क्या तुमने इंतजाम कर रखा है। हाँ मैं तो मर जाऊंगा तुम्हें तो कोई कुछ नहीं सोचा तो फिर मैं तो फिर तुम ऐसा करो ये कर लो, अरे ये कर लूँ तो मैं क्या मैं बच जाऊंगा, मैं हाँ बच जाऊंगे बच जा। तो बताने का मतलब ये कि पहली बात हर आदमी वो पूरा ट्रेडिशन नहीं करता, तो वो ट्रेडिशन का जो जोर होता है उसकी जिम्मेदारी एपिस्टेमोलॉजिस्टों के ऊपर होती है जो आपके बड़े लोग हैं उनकी जिम्मेदारी होती है। दूसरी बात ये कि सिस्टम पे ईमान कायम करना इंटेलिजेंशिया का काम होता है, इंटेलिजेंशिया ईमान कायम करती है बार 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 एक चीज बोलते हैं, बोलने से सब लोग कहते हैं हाँ ऐसा ही होगा, यानी कि मीडिया के जरिए सब चेंज आएगा, बहुत बार बोलते रहो तो सकते हैं हाँ मीडिया के जरिए ही चेंज आएगा, हालांकि मीडिया के जरिए चेंज खत्म नामुमकिन रहता है। ये अगर तुम देखो सिविल सोसाइटी डिस्कोर्स जितनी भी दुनिया के अंदर हुई है वो ये कहता है कि जहां पर भी लिबरल ऑर्डर आ जाता है और फ्री मीडिया मौजूद होता है वहां लिबरल ऑर्डर को कभी खतरा नहीं होता। अगर वो इतना ही क्रिटिकल है तो लिबरल ऑर्डर को क्यों नहीं क्वेश्चन कर देता, इसलिए नहीं करता कि लिबरल ऑर्डर की ही तो पैदावार है, वो उसको कैसे क्वेश्चन करेगा, उसी की जड़ें तो हैं उसके अंदर। तो पहली बात यह कि एक चीज को अगर तवातुर के साथ बोला जाता है तो इंसान उसके अंदर वो रच बस जाता है, पहली सतह कई सतहों के चीजें, अभी तो बुनियादी सतह ये है कि आप अपनी इल्मियत तो मानो, इल्मियत ही नहीं मानते लोग, इल्मियत नहीं मानते तो क्या मानना बंद कर दूं, कहता रहूंगा ये इल्मियत है और इसके अलावा जो इरादा है खुदाबंदी को जो चीज नहीं पहचानने में मदद देती वो इल्म नहीं होती, वो क्राफ्ट होती है। जैसे ये भी बनाना जग बनाना भी एक علم ہے نا, لیکن اس کو بنا کر ارادہ خداوندی کو پہچاننے میں کوئی مدد کرے گا؟ اگر نہیں تو میں تو کم از کم اسے علم نہیں مانتا. جیسے کرافٹ کہتا ہوں, اسے بھی میں کرافٹ کہہ رہا ہوں, یہ کرافٹ ہے. اگر میں اس ڈیفینیشن پہ یقین رکھتا ہوں, اس لیے میں زیادہ متاثر نہیں ہوتا. اگر کوئی بہت بڑی بات تو ٹھیک ہے, اس کے نظریے میں ارادہ خداوندی کو پہنچنے میں کوئی مدد ملتی ہے نہیں, نہیں ملتی تو ٹھیک ہے, زندگی کو برتنے کے لیے چیز ہے, آپ برت لو, میں منع نہیں کر رہا. لیکن یہ کہ علم تو میں اسے نہیں مانتا. تو کتنے لوگ ہیں جو اسے علم مانتے ہیں؟ پتنی پاگل ہے, پتنی کیا بکواس کر رہا ہے, یہ علم ہی نہیں ہے, اکنامکس علم ہی نہیں ہے, کیا پھر ہم کیا پڑھیں؟ بھائی یہ علم نہیں ہے, یہ ہے پریکٹس کرنے کا, نظام کو چلانے کا کرافٹ ہے, ٹیکنیک ہے, آپ اسے پڑھ لو. میں آپ سے یہ نہیں کہہ رہا نہیں پڑھو, لیکن پڑھ لو, اس کی فاؤنڈیشن بھی پڑھ لو, اس کی کریڈٹ بھی پڑھ لو, پھر دیکھ لو کیا یہ کنسسٹنٹ ہے یا نہیں ہے, وہ مقاصد جو تم حاصل کرنا چاہتے ہو اس سے نکل سکتے ہیں یا نہیں. نہیں نکل سکتے پھر اپنا انتظام کرو کچھ. ٹھیک ہے.